الحمد لله رب العالمين، الصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. نبي كريم رؤوف الرحيم صلى الله تعالى عليه وآله وسلم نے ارشاد فرمایا، تم مجھ پر درود پاک پڑھو، اللہ تعالی تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. صلاۃ وسلام علیک یا سیدی یا رسول اللہ. تلاوت کلام پاک پروگرام میں آئیے شامل کرتے ہیں.
اعوذ باللہ من الشیطان الرجیم.
میں اللہ تعالی کی پناہ میں آتا ہوں شیطان مردود سے.
بسم اللہ الرحمن الرحیم.
اللہ کے نام سے شروع جو نہایت مہربان رحم والا.
والذین یبیتون لربہم سجدا وقیاما.
اور وہ جو رات کاٹتے ہیں اپنے رب کے لیے سجدے اور قیام میں.
والذین یقولون ربنا اصرف عنا عذاب جہنم ان عذابها کان غراما.
اور وہ جو عرض کرتے ہیں، اے ہمارے رب ہم سے پھیر دے جہنم کا عذاب، بے شک اس کا عذاب گلے کا غل یعنی پھندا ہے.
انہا ساءت مستقرا ومقاما.
بے شک وہ بہت ہی بری ٹھہرنے کی جگہ ہے.
والذین اذا انفقوا لم يسرفوا ولم يقتروا وكان بين ذلك قواما.
اور وہ کہ جب خرچ کرتے ہیں نہ حد سے بڑھیں اور نہ تنگی کریں اور ان دونوں کے بیچ اعتدال پر رہیں.
والذین لا يدعون مع الله الها اخر ولا يقتلون النفس التي حرم الله الا بالحق ولا يزنون.
اور وہ جو اللہ کے ساتھ کسی دوسرے معبود کو نہیں پوجتے اور اس جان کو جس کی اللہ نے حرمت رکھی نا حق نہیں مارتے اور بدکاری نہیں کرتے.
وَمَن يَفْعَلْ ذَلِكَ يَلْقَ أَثَامًا.
اور جو یہ کام کرے وہ سزا پائے گا.
يُضَاعَفْ لَهُ الْعَذَابُ يَوْمَ الْقِيَامَةِ وَيَخْلُدْ فِيهِ مُهَانًا.
بڑھایا جائے گا اس پر عذاب قیامت کے دن اور ہمیشہ اس میں ذلت سے رہے گا.
إِلَّا مَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا فَأُولَئِكَ يُبَدِّلُ اللَّهُ سَيِّئَاتِهِمْ حَسَنًا.
مگر جو توبہ کرے اور ایمان لائے اور اچھا کام کرے تو ایسوں کی برائیوں کو اللہ بھلائیوں سے بدل دے گا.
وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا.
اور اللہ بخشنے والا مہربان ہے.
وَمَن تَابَ وَعَمِلَ صَالِحًا فَإِنَّهُ يَتُوبُ إِلَى اللَّهِ مَتَابًا.
اور جو توبہ کرے اور اچھا کام کرے تو وہ اللہ کی طرف رجوع لایا جیسی چاہیے تھی.
وَالَّذِينَ لَا يَشْهَدُونَ الزُّورَ وَإِذَا مَرُّوا بِاللَّغْوِ مَرُّوا كِرَامًا.
اور جو جھوٹی گواہی نہیں دیتے اور جب بےہودہ پر گزرتے ہیں اپنی عزت سنبھالے گزر جاتے ہیں.
والذین اذا ذکروا بآیات ربهم لم يخروا علیها صما وعمیانا.
اور وہ کہ جبکہ انہیں ان کے رب کی آیتیں یاد دلائی جائیں تو ان پر بہرے اندھے ہو کر نہیں گرتے.
والذین یقولون ربنا هب لنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما.
اور وہ جو عرض کرتے ہیں، اے ہمارے رب ہمیں دے ہماری بیویوں اور ہماری اولاد سے آنکھوں کی ٹھنڈک اور ہمیں پرہیزگاروں کا پیشوا بنا.
اولئک أُولَٰئِكَ يُجْزَوْنَ الْغُرْفَةَ بِمَا صَبَرُوا وَيُلَقَّوْنَ فِيهَا تَحِيَّةً وَسَلَامًا.
ان کو جنت کا سب سے اونچا بالا خانہ انعام ملے گا بدلہ ان کے صبر کا، اور وہاں دعا و آداب اور سلام کے ساتھ ان کی پیشوائی ہوگی.
خالدین فیہا حسنت مستقرا ومقاما،
ہمیشہ اس میں رہیں گے، کیا ہی اچھی ٹھہرنے اور بسنے کی جگہ.
قل ما یعبأ بکم ربی لولا دعاؤکم فقد کذبتم فسوف یکون لزاما.
تم فرماؤ تمہاری کچھ قدر نہیں میرے رب کے یہاں، اگر تم اسے نہ پوجو تو تم نے تو جھٹلایا، تو اب ہوگا وہ عذاب کہ لپٹ رہے گا.
صدق اللہ العظیم.
اللہ تعالیٰ ہمیں نور قرآن سے منور فرمائے. جن پر غضب ہوگا وہ تو عذاب میں گرفتار ہوں گے اور عذاب ان کو لپیٹ لے گا، اور جن پر انعام ہوگا تو سلام قولا من رب الرحیم. متقین، یہ ٹیک لگائے ہوئے جنتی تختوں کے اوپر، جنت کے تخت سجے ہوں گے اور جنتی ان پر ٹیک لگائے بیٹھے ہوں گے. اور سلام قولا من رب الرحیم، اللہ کی طرف سے انہیں سلام کہا جا رہا ہوگا، اور وہ اللہ تبارک و تعالیٰ کی رحمتوں اور اس کی کرم نوازیوں سے لطف اندوز ہو رہے ہوں. سبحان اللہ. حضرت مجدد الف ثانی رحمۃ اللہ تعالی علیہ، آپ نے اپنے ایک مکتوب میں، مکتوب نمبر آپ کا جو لیٹر نمبر ہے وہ 73 ہے، اس میں آپ جو ہے وہ ارشاد فرماتے ہیں. آپ کہتے ہیں کہ جنت میں اللہ تعالی کی جو رضا انسان کو ملے گی نا، اللہ تعالی کی خوشنودی، اللہ تبارک و تعالی کا بندے سے راضی ہونا، یہ جو کیفیت ہے نا یہ جنت سے بڑی ہے. جنت کی نعمتوں سے کیا ہے؟ بڑی ہے کہ رب تبارک و تعالی ان سے کیا ہے؟ راضی ہے. اور فرماتے ہیں کہ دوزخ کے اندر جو اللہ تبارک و تعالی کا غضب جو ہے اور جو اللہ تبارک و تعالیٰ کی جو ناراضی ہے، یہ اس دوزخ سے زیادہ بری ہے. تو بندہ اس سے جو ہے نا وہ ڈرے کہ میرا رب مجھ سے ناراض نہ ہو جائے، اور اس بات پر آئے کہ میرا رب مجھ سے راضی ہو جائے. سبحان اللہ. یہ دیکھیے کیسے یہ اولیاء کا، صلحاء کا، اللہ تبارک و تعالیٰ کے ولیوں کا کیسا پیارا انداز ہوتا ہے کہ وہ لوگوں کو اخلاص کے اس درجے پر لے آتے ہیں، اخلاص کے اس درجے پر لے آتے ہیں جہاں پر ان کا مقصود اصلی صرف اللہ تبارک و تعالیٰ کی رضا اور اس کی خوشنودی بن جاتا ہے. سبحان اللہ. اور آپ دیکھیے صحابہ کرام علیہ مرضوان اہل بیت طہار کی آپ زندگیوں کا مطالعہ کرتے آئیں تو وہاں پر بھی آپ کو یہی ملے گا، انما نطعمکم لوجہ اللہ. دے رہے ہیں تو کس لیے دے رہے ہیں؟ اللہ کی رضا کے لیے دے رہے ہیں. غلام آزاد کر رہے ہیں تو کس لیے کر رہے ہیں؟ اللہ کی رضا کے لیے کر رہے ہیں. سبحان اللہ. اللہ ہمیں بھی یہ اخلاص بھی نصیب فرمائے، اور اللہ تبارک و تعالی ہم سب کو عافیت و راحت نصیب فرمائے، اور اللہ ہمیں ایسے کاموں سے بچائے کہ جو اس کے غضب اور جلال کو بھارنے والے ہیں، اور اللہ تبارک و تعالی ہمیں اپنا پرہیزگار بندہ بنائے. آمین. بجاہ النبی الامین علیہ وعلی آلہ افضل الصلوات و تسلیم. مدنی چینل کے ناظرین، آج کے پروگرام کا جو عنوان ہے، موضوع ہے، وہ ہے خوش رہنے کا طریقہ. سبحان اللہ. اس کو آج ہم لے کر کے آگے چلیں گے، اور آج اس پر انشاءاللہ گفتگو ہوگی کہ ہم کس طریقے سے خوش رہ سکتے ہیں. ہر بندہ ہی خوش رہنا چاہتا ہے، ہر بندہ خوش رہنا چاہتا ہے، اور غم اور دکھ ان کے اندر بھی ایک پہلو بہرحال موجود ہے، پازیٹیوٹی کا، یعنی مثبت پہلو ایک اس میں بھی اگر دیکھا جائے تو وہ مل ہی جاتا ہے، جیسے گناہوں کی معافی ہے، درجات کی بلندی ہے، ٹھیک ہے نا جی، اس طرح کی چیزیں بھی ہیں. لیکن آپ دیکھیے کہ خوش رہنا یہ ایک ایسا عمل ہے کہ ہر بندہ ہی چاہتا ہے کہ میں خوش رہوں، کیا بچے، کیا بوڑھے، کیا جوان، کیا مرد، کیا عورتیں، معاشرے میں بسنے والے، کسی بھی شعبہ ہائے زندگی سے تعلق رکھنے والے لوگ یہی پسند کریں گے کہ ہم کیا رہیں، خوش رہیں۔ لیکن ہم دیکھتے ہیں کہ لوگ خوش رہنے کے لیے کچھ جو ہے وہ کرتے بھی ہیں، کچھ کام کرتے بھی ہیں اور کچھ باتیں سنتے بھی ہیں، لیکن خوش پھر بھی نہیں ہو پاتے۔ عمر بھائی سے کلام سنتے ہیں۔ صلی اللہ علیہ
نبینا، صلی اللہ محمد، صلی اللہ شفیعنا، صلی اللہ محمد۔ ہم بھی مدینے جائیں گے، آج نہیں تو کل سہی، آقا ہمیں بلائیں گے، آج نہیں تو کل سہی۔ صلی اللہ شفیعنا، صلی اللہ محمد۔ مٹتے ہیں جہاں بھر کے عالم مدینے میں، مٹتے جہاں بھر کے
میں عطا کر
اپنے غلاموں کو شفقت سے پلاتے ہیں بھر بھر کے مائیں پلپت
اللہ. امیر اہل سنت کا یہ بہت ہی پیارا کلام ہے اور عمر بھائی نے ماشاءاللہ بڑے پیارے انداز میں پڑھا ہے. اللہ تعالی ہم سب کو بعد حاضری نصیب فرمائے اور ذوق والی اور شوق والی حاضری نصیب فرمائے. مجھے انعام و اکرام جو ہے وہ یاد آ رہے تھے کلام کے دوران, اور دنیا یہ عالمی اسباب ہے. ایسے نہیں ہوتا کہ آپ بیٹھے ہوئے ہیں اور کچھ اوپر سے آپ کے پاس جب گر جائے, عموماً ایسا نہیں ہوتا. اللہ چاہے تو یہ بھی ہو سکتا ہے, ٹھیک ہے, لیکن یہ بڑا اشد ہے. شاذ بھی نہیں ہے بلکہ کیا ہے,
اشد
ہے. اب جس کو شاذ اور اشد کا معنی نہیں سمجھ میں آ رہا, وہ بیچارہ اس کو کیا سمجھے گا کہ کیا فوق الاسباب اور کیا تحت الاسباب. ٹھیک ہے, بہرحال یہ بھی ایک آگے لمبا مضمون چل پڑے گا.
میں ریئر
جی بالکل, ہاں جی میں آ رہا تھا ادھر بھی, بہت ہی کم ہوتا ہے. لیکن آپ دیکھیے دنیا عالم اسباب ہے تو اللہ اسباب پیدا فرما دیتا ہے. ان اسباب کو پیدا کرنے والا بھی کون ہے؟ اللہ ہے, وحدہ لا شریک ہے. تو مدینہ طیبہ میں انسان کی خوشی اور راحت کا یوں سامان جو ہے وہ ہوتا رہتا ہے. عدنان بھی میں استاد صاحب قادری چوک جو ہے نا, وہ ہم نے ایک چیز اس کا نام رکھا ہوا تھا جگہ کا, تو وہاں جو ہے مسجد نبی شریف میں, یعنی ہم مسجد نبی شریف میں ہم بیٹھے ہوئے تھے, اور یہ میں وہاں کا مسجد نبی شریف کے اندر کی بات ابھی جو بتا رہا ہوں یہ مسجد نبی شریف کے اندر کی بات ہے. وہاں ہم جو ہے وہ بیٹھے تھے اور گنبد خضرا شریف کی جو زیارت کر رہے تھے, وہ دیکھا کہ لوگوں نے وہاں ایک مسلح ہم نے دیکھا. وہ مسلح کیا تھا کہ اس پر کچھ ٹیک بھی لگاتے ہیں
جی جی,
اور اس پر نماز بھی پڑھتے ہیں, یعنی وہ بچھا بھی ہوتا ہے اور آپ اس پر ٹیک لگا کے
بیٹھ بھی سکتے ہیں
یعنی تسبیحات وغیرہ پڑھ سکتے ہیں. اچھا, یہ ہم نے جو ہے وہ حج کے دوران بھی مسجد خیف شریف میں بھی دیکھا تھا مینا میں, اور میرے لیے تو یہ ایک نئی چیز تھی
جی جی.
اچھا, پھر مدینہ شریف میں بھی مسجد نبوی شریف میں بھی یہ دیکھا
تھا,
تو بس اس کو دیکھ رہے تھے, اس کو یہ بھی ایک ہے ماشاءاللہ انداز ہے. اس کو دیکھ رہے تھے اور یہ سوچ رہے تھے کہ بھائی یہ پہلی مرتبہ ہم دیکھ رہے ہیں. اور اسی کیفیت میں میں بھی تھا اور میرے ساتھ ہمارے میڈیا ڈپارٹمنٹ کے جو نگران ہیں حاجی عثمان اتاری لاہور والے, یہ بھی تھے. ہم تقریباً سات مسجد نبوی شریف میں حاضری دیتے تھے, ساتھ ایک کمرے میں ابراہیم شاہ صاحب کے ساتھ. اب یہ سوچ ہی رہے ہیں کہ بندہ سروے کا ہے اور اس بندے نے آ کے وہی ایک مسلح, مطلب اس میں پیک, بڑی پیکنگ کے اندر بڑا اچھے انداز میں, ایک اس نے مجھے جو ہے وہ دیا اور ایک اس نے حاجی عثمان کو بھی دیا.
کیا
تو آپ دیکھیں کہ آپ جس چیز کو ایک اس نظر سے دیکھ رہے ہیں کہ یہ ہم پہلی مرتبہ دیکھ رہے ہیں, ہم تو صرف دیکھ رہے تھے, طلبگار بھی نہیں تھے ابھی تک, بھئی یہ ہمیں مل جائے یہ بھی نہیں تھا, بس دیکھ ہی رہے تھے بھئی یہ بھی ہے. تو وہ بغیر طلب کے ہی بھیک وہاں کیا ہے مل جاتی ہے,
طلب بھیک یہاں ملتی ہے,
بے طلب بھیک یہاں ملتی ہے, آتے
جاتے.
اتنا کچھ بندے کو ملتا ہے اور بہت کچھ ملتا ہے, لینے والا بہرحال ہونا چاہیے, لینے والا ہونا چاہیے. اللہ ہمیں یہ ایسا بنائے کہ ہم پر نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی محبت جو ہے وہ ایسی جو ہے وہ غلبہ اختیار کرے کہ نبی پاک صلی اللہ علیہ وسلم کی ذات صرف ہمارا دل جو ہے یہ لگا رہے. دل حضور سے بندہ لگا کے رکھتا ہے تو پھر بہت کچھ بندے کو ملتا جاتا ہے. اللہ ہمیں بھی ان خوش نصیبوں میں شامل فرمائے. بہر المدینے جائیں تو انداز جو بتایا ہے تو یا رب سوئے مدینہ
مستانہ بن کے
مستانہ بن کے جاؤں
اور جہاں کا پروانہ بن کے جاؤں,
شمع دو جہاں کا پروانہ بن کے جاؤں, ان کے سوا
کسی کی دل میں
نہ آرزو ہو, دنیا کی
ہر طلب
سے بیگانہ بن کے جاؤں. وہاں تو یوں بننا جائے بھر, تو جو خیرات مل رہی ہے وہاں وہ سبحان اللہ, اللہ کا جو ہے وہ شکر ہی بندہ ادا کرے. سبحان اللہ, مدینہ ہے سبحان اللہ. استاد صاحب آپ دیکھیں میں کیا بتاؤں آپ کو, مدینے کی گلیوں میں آپ کو چلنے کا بھی ایک لطف ملے گا.
اللہ,
اور ابراہیم شاہ صاحب کے ساتھ الحمدللہ سر جو ہے نا وہ ہم کہیں جا رہے تھے تو وہاں ایسے ہی ہم کسی جگہ پر جو ہے وہ بیٹھے, کوئی ہوٹل تھا اس کے باہر بیٹھے, تو وہ چائے جو ہے نا وہ ادھر وہاں ہم نے آرڈر کیا, وہ ایک چائے ہوتی ہے خاص قسم کی برگ, تو شاہ صاحب چائے پلا رہے تھے اور ہم تو پینے والے تھے, ویسے ہم بیٹھے ہوئے تھے سر, دو بندے آ گئے سر, وہ دو بندے آئے. اچھا ہم نے وہاں ایک نا وہ بوتل بھی دیکھی تھی زمزم شریف لوگ, جس میں وہ پلاسٹک کی بوتل ہوتی تھی, یعنی وہ شاپر ٹائپ بوتل ہے وہ,
جی جی,
تو
پیکنگ اس کی. ہاں,
تو وہ دو بندے آئے سر, وہ زمزم شریف کی وہ شاپر والی بوتل وہ بھی دے گئے, زمزم شریف سمیت.
اللہ,
اچھا وہ بھی دے گئے. اور پھر انہوں نے کہا اب ذرا تھوڑی دیر بیٹھے یہاں پہ, پھر وہ گھر پہ گئے.
واہ واہ,
اور گھر سے وہ بوتلیں دوسری زمزم شریف کی جو ہے نا وہ اور بھی وہ لے کر آئے, یعنی جو ہاف لیٹر بوتل ہوتی ہے,
جی جی,
وہ بھی کوئی میرا خیال ہے 7-8 تو اس میں ہوں گی.
اچھا,
وہ بھی شاپر انہوں نے بھر کے وہ لا کے ہمیں جو ہے نا وہاں خیرات مدینہ جو ہے نا یہ عطا ہوئی, اور بے طلب بھیک یہاں ملتی ہے,
آتے جاتے,
آتے اور
جاتے.
کیا بات, سبحان اللہ. تو کیا بندہ بات کرے, مدینہ تو مدینہ ہے, جو چاہ رہا ہے اس کو بھی مل رہا ہے, اور جو نہیں چاہ رہا خالی وہ بھی نہیں ہے.
کیا بات,
میں یہ دربار رسول کی برکت ہے, بہار ہے, سبحان اللہ. اور بھی بہت ساری باتیں ہیں, کیا مدینہ کے ناظرین آپ کو بتایا جائے. بہرحال اللہ ذوق والی حاضری نصیب فرمائے اور شوق والی حاضری نصیب فرمائے.
آمین.
اور سفر کے اندر جب جائیں تو اتنا صبر ساتھ لے کے جائیں, اتنا صبر, امتحان بھی بعد وقت شروع ہو جاتا ہے, تو پھر اس امتحان میں بھی کیا ہے, پورا اترنا ہے, اپنی زبان سے کوئی شکوے شکایت والا لفظ نہ نکالے. اللہ ہمارے حال پر رحمت فرمائے. یوں چلوں گا تو پھر یہ چلتا ہی جائے گا اور آگے بڑھتا ہی جائے گا, اور چلنا ہی چاہیے, بڑھنا ہی چاہیے. پروگرام کا عنوان موضوع ہے خوش رہنے کا طریقہ, تو مدینے میں رہنا یہ بھی خوش رہنے کا ایک طریقہ ہی ہے. سادہ کنیکٹ کر دیں اس کو یہاں سے موضوع کے ساتھ, کیا فرمائیں گے؟
اصل میں وہی کہ انسان کی جو فیلنگ اور محسوسات ہیں نا, اس میں سے غم اور دکھ فیل کرنا اور خوشی فیل کرنا, یہ بھی دو بڑی اہم چیزیں ہیں. اب خوشیاں بعض اوقات دنیاوی چیزوں پر ہوتی ہیں اور بعض اوقات اخروی چیزوں پہ ہوتی ہیں. اب دنیاوی چیزوں پہ یہ کہ کسی کو جاب مل گئی, اس کا قرض اتر گیا, उसने अपना घर बना दिया, अपनी पसंद की सवारी दे दी, या वो कोई डिग्री लेने में कामयाब हो गया दुनियावी तालीम की वगैरह वगैरह, तो ये दुनियावी खुशियाँ कहलाती हैं। अब उखरवी जो ताल्लुक रखती हैं वो ये कि आखिरत में उसको कामयाबी मिल जाए, फिर उसको नामे आमाल सीधे हाथ में दिया जाए, बल्कि वो बिला हिसाब बगैर किसी हिसाब के बख्शा जाए और जन्नत में दाखिल हो जाए। अच्छा, फिर एक खुशियाँ मुकद्दस भी होती हैं सलमान भाई, जिनका ताल्लुक जो है ना वो तकद्दुस से होता है, पाकीजगी से होता है। उसमें ये भी है कि मदीने शरीफ की हाजिरी का उसको इज़्न मिल जाए, इजाज़त मिल जाए, और मदीने शरीफ में हाजिर होने की उसको तौफीक मिल जाए, नबी करीम रऊफ और रहीम,
या उम्मीद ही मिल जाए।
जी
उम्मीद मिल जाए,
उम्मीद उम्मीद में भी
खुशी है।
बहुत प्यारी बात की, उम्मीद में भी खुशी है कि जो मदीने शरीफ जाने की उम्मीद लगाता है उसको भी उसमें खुशी की कैफियत तो होती है। अच्छा, इसी तरह कोई हीत से कुरान करने में कामयाब हो जाता है, या कुरान पाक मुकम्मल नाजरा पढ़ने में कामयाब हो जाता है औलाद में से, वो खुश हो जाता है। दरस निज़ामी अपना चिश्ती साहब वो करने में कामयाब हो जाता है, फारिग तहसील होता है, तो उस वक्त भी ये खुशियों का आलम होता है कि मैंने ये दर्जा मुकम्मल किया, या किसी फन में उसको महारत हासिल हो जाती है फिक में, या वो तखसुफिल फिक करने में कामयाब हो जाता है। तो ये खुशियाँ हैं तो दुनिया के अंदर, लेकिन इसका आखिर से भी ताल्लुक है, और ये खुशियाँ मुकद्दस खुशियाँ कहलाती हैं कि एक इंसान को कोई यानी नेक लोगों की ज्यारत का मौका मिल जाए, पीर साहब देखने को मिल जाए, कोई नेक बुजुर्ग उनकी ज्यारत नसीब हो जाए, किसी नेक बुजुर्ग बुजुर्गों के मज़ारात पे हाजिरी का उसको शरफ मिल जाए, तो ये सारी खुशियाँ मुकद्दस होती हैं। तो उन्हीं मुकद्दस खुशियों की समझने के सरदार खुशी जैसे कहते हैं असलुल उसूल, के बिल्कुल जो एक बुनियादी की हैसियत रखती है, वो बुनियाद ही सब कुछ है, कि उसको मक्के शरीफ और मदीने शरीफ की हाजिरी नसीब हो जाए। अब जब मदीने शरीफ की हाजिरी उसको नसीब होती है ना, तो अब उसकी खुशियों का एक मेराज का आलम होता है। लेकिन ये भी देखिए कि इंसान को सिर्फ गम ही नहीं रुलाता, खुशियों के आंसू भी आते हैं उसको।
वाह वाह।
और ये खुशियों के आंसू उस वक्त ज्यादा आते हैं कि जब उसको मदीने शरीफ में हाजिरी की इजाज़त मिल जाती है, उसके असबाब बन जाते हैं, और कि अब आप रवाना हूँ और दियार रसूल दरबार रसूल सल्लल्लाहु अलैहि वसल्लम में पहुँचें, और वहाँ जाएँ कि जहाँ पर आपके आका अलैहिस्सलाम अज खुद जिसमें जिस्मानी तौर पर वहाँ पर मौजूद हैं, उनकी बारगाह के सामने जब आप हाथ बांध के खड़े होंगे, तो फिर आपके दिल से यह निकले कि हाजिर है आपका गुलाम आका। तो जब उस वक्त एक अर्ज होगी दिल से, एक इल्तिजाए होंगी, एक इस्तिगासे होंगे, दिल की बात जो कही जाएगी वो यहाँ से भी होता है, लेकिन वहाँ से जो एक कैफियत होगी ना, वो जब हाजिरी उसको पहली हर सफर की जो पहली हाजिरी होगी उसकी, वो यादगार होती है। उस वक्त उसकी खुशियों का एक मेराज का आलम होता है कि जब वो अपनी कयामगाह, चाहे वो होटल हो या किसी का घर हो, जब वहाँ से वो तैयारी करता है ना जाने के लिए दरबार रसूल सल्लल्लाहु अलैहि वसल्लम में, तो जिस अंदाज से वो तैयारी करता है कि मैं उस दरबार में जा रहा हूँ कि जिसकी अजमतें बहुत उरूज पर हैं, बहुत बड़ी हैं, तो उसी हिसाब से वो तैयारी भी करता है। कि ज़ाहिर है दुनिया में जब किसी क्या कहते हैं कि वो महंगी जगह जाता है, या शादी वगैरह में जाता है, या कोई दुनियावी ओहदा रखने वाले के पास जाता है, तो इंसान तैयारी तो करता है। तो इस नीयत से अगर तैयारी करे कि अच्छा लिबास पहने, गुसल करे, और बड़ा जनाब इमामा वगैरह अच्छी तरह बांधे, और उसके बाद खुशबू लगा के उसी खुशबू वाले आका सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में जब हाजिर होने के लिए जब तैयार हो रहा होता है ना, उस वक्त ही उसकी खुशियों का सफर शुरू हो जाता है। और ये खुशियों का सफर फिर दरबार रसूल सल्लल्लाहु अलैहि वसल्लम नहीं, वहाँ तो हाजिर हो गया, अब उसके इर्द गिर्द भी उसका सफर का दायरा चलता रहता है। जो आप कहते हैं ना आते जाते गलियां, वो गलियां, वो बाजार, वो मकीन, वो मकान, इनमें जो खुशी है, जो फीलिंग हमारे वहाँ खुशी की होती है ना, एक कि हम हैं कहाँ पर, तो वो ताल्लुक है नबी करीम अलैहिस्सलाम की निस्बत का। تو ان کی نسبت سے وہ جگہ بھی پیاری لگتی ہیں، ورنہ یہ لوہا یا پتھر سے بنی ہوئی چیزیں تو دنیا میں بے شمار ہیں، لیکن وہاں کی جو گلیاں ہیں کہ دنیا کے سارے بازار ایک طرف، ساری گلیاں ایک طرف اور مدینہ شریف کی رونقیں ایک طرف، انہی رونقوں کو جب بندہ فیل کرتا ہے نا، اس کی خوشیوں کا جو ایک عالم ہوتا ہے، اس خوشیوں کے اندر بھی ایک وہ سمجھ لیں کہ اس کو ایک تقدس کا جذبہ ملتا ہے، ایک مقدس خوشیاں ہوتی ہیں، کہ ان خوشیوں میں صرف اور صرف ایک روحانیت اور اللہ کی عطاؤں کا غلبہ ہوتا ہے، وہاں شیطان کو وہ قریب نہیں آنے دیتا، تو شیطان سے بچ کر رہے، جس طرح آپ نے کہا صبر کا بھی سامان لے کے جائے زیادہ، تو سفر مع صبر، تو یہ ہو تو وہاں پر پھر شیطان کو قریب نہ آنے دے، وہاں نمازوں کے معاملے میں زیادہ محتاط رہے، وہاں پر اخلاق کے معاملے میں اور زبان کے استعمال میں محتاط رہے، تو یہ ہے کہ وہ مقدس خوشی بھرا سفر، اور یہ خوشیاں میں نے آپ کو کہا نا کہ بعض اوقات خوشیوں کا ایک ایسا انسان کے اوپر غلبہ ہوتا ہے کہ وہ خوشیاں بھی انسان کو رلا دیتی ہیں، تو یہ جو مدینہ شریف سفر کرنے والے اشک باری کرتے ہوئے جاتے ہیں نا، تو یہ ان کی ایک خوشیوں کی انتہا ہوتی ہے کہ ہم جا کہاں رہے ہیں، تو اس وجہ سے ان کے آنسو بہ نکلتے ہیں، یہ ہے سارا معاملہ خوشیوں کا، تو یہ اس کا وہ ان کا بنیادی میں نے عرض کر دیا ڈھانچہ آپ کو۔
سبحان اللہ، یہ بھی یہ تو کیا ہی بات ہے، ایمان والے کے لیے اسے بڑی اور خسارت کی کیا بات ہے۔ سر اب ہم موضوع کی ایک اور ڈائمینشن کی طرف اگر آئیں،
ٹھیک،
خوش رہنے کا طریقہ، اس پر سب سے پہلے یہ غور کرنا پڑے گا کہ ہم نے اپنی خوشی کو کس چیز کے ساتھ اٹیچ کیا ہوا ہے۔
بالکل، آپ نے شروع کیا ہے نا یہ موضوع، آپ مزید فرمانا چاہ رہے ہیں؟
نہیں، میں اسی کے اوپر آ رہا تھا،
یہ جو آپ نے بات شروع کی نا، میرے ذہن میں یہ بھی آئی تھی کہ اصل میں ہم اپنا ٹیسٹ دیکھیں کہ ہم نے کس چیز میں اپنی خوشیوں کو پوشیدہ رکھا ہوا ہے، کہ کس چیز کو ہم سمجھتے ہیں کہ یہ خوشی ہے، اب اس میں خوشیوں کا ہمارا لیول کیا ہے، ہمارا ٹیسٹ کیا ہے، یہ بڑا اہم ہے۔ اگر تو کسی نے خوشیوں کا لیول یہ رکھا ہوا ہے کہ کسی میرے مسلمان بھائی کا یا کسی رشتہ دار کا نقصان ہو جائے تو بڑا خوش ہوتا ہے کہ دیکھو جی اس کا تو وہ نقصان ہو گیا، اس کو کاروبار میں نقصان ہو گیا، اس کے جناب بچوں کا رشتہ ٹوٹ گیا، جناب جی اس کو تو اس کے عیب کھل گئے ہیں، فلاں جناب اس کو سزا ہو گئی ہے کورٹ سے، یا جناب اس کے فلاں رشتہ دار نے چھوڑ دیا، ان کے گھر میں لڑائی ہو گئی ہے۔ اب یہ ٹیسٹ اگر یہ رکھا ہوا ہے تو خوش تو وہ اس پر بھی ہو رہا ہے، لیکن میں اس کو شیطانی خوشی کہوں گا، شیطانی خوشی، کیونکہ یہ خوشی کہ جب کسی کا عیب اچھالا جا رہا ہے اور جب کوئی نقصان کا شکار ہو رہا ہے تو اس پہ خوش ہونا بنتا نہیں ہے۔
یہ میں اس کی ذرا کیفیت بتاؤں سر؟
جی جی،
وہ کہتے ہیں ہاں اب پتہ چلا نا، اب مزہ آیا نا، یہ کیوں ہو رہا پھر؟
اب میرے دل میں ٹھنڈک پڑی ہے۔
جی 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 جی، یہ اس طرح کی کیفیت جہاں آپ کو آ رہی ہے، سامنے والے کی تذلیل ہو رہی ہے،
جی جی،
کوئی ذلیل ہو رہا ہے، کوئی پریشان ہو رہا ہے، کسی کی تکلیف میں اضافہ ہو رہا ہے، اور اپنے اگر یوں آ رہے ہیں، دیکھا پھر یہی ہے، ہم سے جب ٹکرائے گا تو پھر پاش پاش ہی ہو جائے گا۔
یہ جملہ جب بولتے ہیں نا، اس میں تو اتنا خطرناک پہلو ہے سلمان بھائی، کہ بعض اوقات یہ بھی کہا جاتا ہے، دیکھا نا ہم سے ماتھا لگایا تھا تو اس کا یہ حال ہوا ہے، تو جناب ہمارے ساتھ یوں کیا تھا، دیکھا نا اس کے ساتھ یہ ہوا ہے۔ تو اللہ کے بندے، آپ اپنے آپ کو اتنا پہنچا ہوا سمجھ گئے کہ میرے ساتھ ماتھا لگایا تو اس کا یہ حال ہو گیا، آپ اپنے بارے میں دیکھیں گے رب تعالیٰ کی خفیہ تدبیر کیا ہو، تو یوں ایک گیس کرنا کہ یہ میری وجہ سے ہوا ہے، تو اللہ تبارک و تعالیٰ کے انبیاء علیہ السلام پر تنقید کرنے والے، ان کی دشمنی رکھنے والے بھی موجود، خود رب تعالیٰ پر اعتراضات کرنے والے کفار موجود، تو مقصد یہ ہے کہ انبیاء علیہ السلام پر تنقید کرنے والے، ان سے دشمنی رکھنے والے، ان کو اذیتیں دینے والے، بلکہ ان کو سابقہ انبیاء علیہ السلام میں سے ان کو شہید بھی کیا گیا، وہ بھی موجود ہیں، ان کے لیے تو رب تعالیٰ کا غضب سمجھنے کہ ان کو نہ پہنچا دشمنوں کو، تو ایسا رب تعالیٰ کی بارگاہ میں پہنچا ہوا ہے کہ تیرے ساتھ جس نے ماتھا کیا لگایا، ماتھے کے بال لگائے، صرف یہ اوپر والے جو بال ہوتے ہیں، ماتھا تو خیر خالی ہوتا ہے، تو وہ بال ہی لگائے، تو آپ نے کہا جناب دیکھا نا ہمارے ساتھ ماتھا لگاؤ، یہ تو ہوگا، یہ اپنے آپ کو کچھ سمجھنا अपने आप को इतना बड़ा समझना, ये एक तकबर नहीं तो और क्या है, तो इससे भी बचना चाहिए। ये बड़ा बोल है, आज वो गिरफ्त में आया है, कल आप भी आ सकते हो। वो पंजाबी में वो कहते हैं ना कि वो इस तरह का, मुझे आप पंजाबी है आप भी दुरुस्त कर दीजिएगा, वो दुश्मन मरिए दे खुशी ना करिए कि सजना भी मर जाना, यानी दुश्मन को जब तकलीफ पहुंचे तो उस वक्त खुशी ना करें कि आपके दोस्तों में भी तकलीफ आ सकती है, आज उसके मरने पे खुशी ना करें, आपके दोस्त ने भी मर जाना है। तो ये एक मुहावरा या कहावत, इसकी गहराई बड़ी है कि आप किसी की खुशी तकलीफ पे खुश ना हो, किसी के रंज पे किसी के गम पे खुश ना हो, कल आप पर भी वो तकलीफ आ जाती है। वो अरबी मुहावरा मंदाही का दुही का, कि जो किसी पर हंसता है ना कि देखो 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 कैसा इसका मजाक उड़ा, देखो कैसा दलील हुआ, दुही का, उस पर भी हंसा जाता है, ये मुहावरा है अरबी का। तो हमें ये जो शैतानी खुशियां है ना, अब शैतानी खुशी में ये भी है ना कि रिश्वत लेने का आदी है और जनाब कोई आज मुर्गा फंसा नहीं है, मुर्गा बोलता पता नहीं क्या कुछ है, इन्होंने अपनी अपनी लैंग्वेज बनाई हुई है, हमें तो ना वास्ता ना कुछ। तो कभी कभार वो किसी के कालम नवीसों की जुबान में या कोई बता देता है कि पता नहीं क्या कुछ ये बोलते हैं, रिश्वत जब ले रहे होते हैं तो पता नहीं क्या बोलते हैं, मुझे अंदाजा नहीं है कि 10 लाख का कुछ और नाम रखा होगा वगैरह वगैरह, जो कोई पैकेट बोलता होगा, कोई पता नहीं क्या बोलता होगा, कोई पेटी बोलता होगा, कोई कुछ
मिठाई मिठाई भी कहते हैं,
मिठाई मिठाई तो शायद अब पुराना हो गया
है
ये, हमारा अल्लाह ताला इस तरफ वास्ता रखे ही ना। अब वो रिश्वत यानी उसके मुर्गा फंसा, ये तो एक मुहावरा चलता है उर्दू में, इसलिए मैं बोल रहा हूँ, अब मुर्गा नहीं फंसा 3-4 दिन से, अब जनाब 5वें दिन आ गया कोई तगड़ा मुर्गा, अब ये खुश होगा कि देखो जनाब आज तो लाड लग गई है, ये शैतानी खुशी है कि गुनाह करने में कामयाबी हो जाना। डाकू डाका डालने की नीयत से निकला है, उसको कोई मिला नहीं है, और जब मिल गया और कोई मोटी इसको सामी मिल गई पैसों के हवाले से, अब वो खुश हो रहा है कि आज तो जनाब लग गई दिहाड़ी हमारी, ये शैतानी खुशी है। इसी तरह फ्रॉड करने वाले दिन रात बैठे हुए हैं कि कोई आए तो हम उसको फंसाएं, तो जब कोई ना फंसे तो गम होना, और जब फंस जाए तो खुशी होना। खुशियां ये भी हैं सलमान भाई, लेकिन ये शैतानी खुशियां हैं। आप नेगेटिव अगर अपना टेस्ट रखेंगे ना तो आपको इसी में मजा आएगा, अगर हम अपना टेस्ट पॉजिटिव रखेंगे तो फिर अगर आपके भाई को उरूज मिला है, कोई तरक्की मिली, कोई इनाम मिला है, कोई खुशी मिली है, तो आप उसकी खुशी में खुश होंगे कि मेरा जनाब ये फलां भाई है, इसको जॉब मिल गई है, माशाल्लाह इसके यार बहुत परेशान था बेचारा बेरोजगारी की वजह से, तो इसको जॉब मिल गई, तो अल्लाह ताला इसकी रोजी में बरकत अता फरमाए। ये दिल से खुश होना ये अपने टेस्ट के ऊपर होता है कि आप किस चीज पर खुश हो रहे हैं। तो इस टेस्ट को अगर समझ ना हो तो बाप जब बेटे को कोई खुशी मिलती है तो बाप खुश ही होता है,
सुभान अल्लाह।
कि मुरीद को जब कोई चीज मिलती है, कोई नेमत मिलती है, तो पीर ही खुश होता है ऐसा। इस तरह शागिर्दों को कोई दर्जे और रुतबे मिलते हैं तो उस्ताद खाली हाथ होता है, लेकिन वो खुश होता है कि जिनको मैंने पढ़ाने की सआदत पाई अल्लाह की अता से, आज उनको उरूज मिला, उनको रुतबे मिले, उनको नेमतें मिली, वो आगे बढ़े हैं दीन के काम में, उसको खाली हाथ खुशी हासिल होती है। तो ये वो चीजें हैं जो पॉजिटिव
दुरुस्त फरमाया आप,
अपना टेस्ट पॉजिटिव रखें तो फिर आपका जनाब वो खुशी और गम ये भी आपको फायदा देगा, अगर नेगेटिव रखेंगे तो ये खुशी फिर बिल आखिर आपको जहन्नम में लेके जाके छोड़े।
माज़ल्लाह, अल्लाह महफूज फरमाए, हमारे हाल पर रहमत फरमाए। हमने अपनी खुशियां किन चीजों के साथ अटैच कर रखी हैं, इसका जायजा लेना बहुत जरूरी है। ऐसे उस्ताद साहब ने कुछ पहलुओं को बयान फरमाया है, इस पर अपना गौर फरमा लें कि हमने अपनी खुशी को कहां पर अटैच किया हुआ है, क्या जो अटैचमेंट जहां हमने की हुई है वो इस्लाम उसकी इजाजत देता है कि इस बात पर खुश हुआ जाए। शुमातत एक बीमारी है, बातनी बीमारी है, वो यही है कि आप किसी की तकलीफ के ऊपर आप खुश हो रहे हैं। उसका मजमून मैं आपको आसान करके बता रहा हूं, ये काम पहले नंबर पर, तो इसका जायजा लेके इसकी दुरुस्ती की हाजत है, जहां पर खामी है उस खामी को दूर करने की हाजत है, एक बात। दूसरी बात यह है कि आपने जिस चीज के साथ अपनी खुशी अटैच कर रखी है, जब तक उस गोल ने नहीं आना, जब तक उस कैफियत ने नहीं आना, जब तक उस चीज ने नहीं आना, तो खुशी तो आने वाली है नहीं। जैसे मिसाल के तौर पर एक बंदे ने अपना खुशी का लेवल जो है ये अटैच उसने कर रखा है कि अपना जब 1000 गज का घर बने ना, बंगला हो 1000 गज का, और जनाब 4-5 गाड़ियां जो है वो लाइन में लगी हुई हों, अपने तो तभी जो है वो खुश होंगे। और हाल क्या है कि बेचारा जो है ना वो 80 गज के घर में वो भी किराए पे रह रहा है, और सोच उसने अपनी क्या बनाई हुई है, इतनी ऊपर बनाई हुई है। अब उस 80 गज वाले को अगर 250 गज का घर भी मिल जाए, मालिक बन जाए उसका, तो वो समझेगा यार ये क्या कुछ भी नहीं। हालांकि ये भी अचीवमेंट है, किराए के घर से अपना जाती घर हो जाना क्या है, अचीवमेंट है, लेकिन इसको कोई फील ही नहीं आ रहा। 80 गज के घर से जो है वो 120 गज के घर में चला जाना, ये भी क्या है, एक अचीवमेंट है। पहले वो था, अब ये है, बड़ा घर है, उससे पहले वाले से तो बड़ा ही है, अचीवमेंट है। अचीवमेंट्स को ये, इसकी जिंदगी में जो चीजें ऐड होती जा रही हैं, इसको उनका टेस्ट फील नहीं होगा, वो कैफियत इसके दिमाग में नहीं है, क्योंकि इसने इस चीज को क्या है कुछ समझा ही नहीं है। तो अपनी खुशी को एक बहुत हैवी किस्म की अचीवमेंट के साथ अटैच करने की बजाय, अपनी खुशी को जो है अचीवमेंट के साथ अटैच करें कि जो भी आ रहा है जिंदगी में, बंदा उस पर क्या करे, खुशी का इजहार करे और अल्लाह का शुक्र अदा करे कि या अल्लाह तेरा शुक्र है ये मुझे मिला है। हम खाने पर अल्लाह का शुक्र अदा करें, हमें खाने को मिल रहा है, इस पर अल्लाह का शुक्र अदा करें। ये ना सोचें यार अपने को जो है ना वो भुना हुआ बकरा कोई पेश करे फिर ही अपने बोले हाँ यार कुछ मिला है, और दाल रोटी मिल रही तो बंदा बोले ये क्या। जिनको ये भी नहीं मिल रहा ना, उनसे पूछें ये क्या है। कभी हॉस्पिटल में जाके देखें, उस मरीज को देखें जो वेंटिलेटर पर है, और जो वेंटिलेटर पर है ना वो गोश्त रोटी भी खा सकता है और भी बहुत कुछ खा सकता है, महंगी महंगी चीजें खा सकता है, जी हाँ, लेकिन आप देखें कुछ भी नहीं खा पा रहा। अल्लाह का बंदा जो है वो शुक्र अदा करे, जो मिल रहा है ना, कुछ मिल गया है इसको, हलाल मिल गया है, तो उस पे अल्लाह का क्या करे, शुक्र अदा करे। ना शुक्री की कैफियत में आएगा तो खुशियों से हाथ धो बैठेगा, और जब शुक्र की कैफियत में आएगा तो अल्लाह पाक की रहमत से खालिद भाई अदनान भाई इसकी खुशियों में इजाफा होता जाएगा।
सलमान भाई ऐसी ही बात है, जब आदमी अपना मिजाज जो है वो यूं कह लें कि खराब कर लेता है तो फिर वो बहुत सारी खुशियों से महरूम हो जाता है, जो दरअसल होती खुशी है, लेकिन ये अपने मिजाज की खराबी की वजह से उस खुशी की खुशी को भी महसूस नहीं कर पाता, और वो जो एक फीलिंग्स है उससे भी ये यूं कह लें कि हाथ धो बैठता है। इसको यूं समझ लीजिए कि ऐसा आदमी जिसका बुखार की वजह से मुंह का जायका खराब हो जाए ना, तो फिर उसको मीठी चीज भी कड़वी लगती है, और कड़वी तो है ही कड़वी। तो जब किसी शख्स ने अपना मिजाज ये बना लिया है कि फुलां तरह की जो खुशी है या फुलां तरह का जो अमल है यही मुझे खुश करेगा, और इसके अलावा जो है उससे कम पर मैं राजी नहीं होऊंगा, या इसको यूं समझ लीजिए कि कोई शख्स जॉबलेस आदमी है जिसके पास जो है नौकरी नहीं है, तो अब वो काम के लिए निकलता है, नौकरी मिल जाती है, लेकिन जहन में क्या है, मैंने तो 1.5 लाख रुपए वाली नौकरी पर जो है वो हाथ रखना है। अब इसको 1 लाख वाली मिलेगी ना, ये सब्र शुक्र नहीं करेगा, खुशी नहीं होगी। हालांकि एक वो है कि अगर ये सारा महीना ऐसे घूमता रहा ना तो जैसा है ये वैसा ही रहेगा, लेकिन अगर ये इसको फिल वक्त ले लेता है, और काम भी ऐसा कोई नाजायज वाली बात नहीं है, जायज है, तो 1 महीने के बाद इसकी जेब में 1 लाख रुपए आना है, इसको 1 लाख रुपए मिलना है, जिससे इसके बहुत सारे काम, सारे नहीं होंगे, चले मिसाल के तौर पर जरूरत ही 1.5 लाख की है जी, लेकिन 1 लाख से वो बहुत सारे अपने काम जो है वो आसान कर सकता है, निमटा सकता है उनको। तो होगा क्या, जब वो खुशी का, जब अपना मिजाज इस तरह का कर लेगा बंदा, नहीं जी ये होगा तो मैं खुश होऊंगा, तो फिर ये होगा कि इस तरह की जो खुशी जिस पर वो शुक्र अदा करता अल्लाह तबारक तआला का, खाली हाथ रहने से जो है वो कुछ जो हाथ आया वही बेहतर है, तो फिर क्या होगा, वो बेचारा इसी के अंदर, एक तो जॉबलेस है اور اوپر سے اب اس پر مزید وہ کڑنا شروع ہو جائے گا، او جی میں میری تو قدر ہی نہیں کی گئی، جی میں تو جو ہے وہ میرا سٹیٹس یہ تھا، مجھے یوں کیا جاتا یوں کیا جاتا، یعنی نئی پریشانیاں جو ہے نا وہ اس کو لاحق ہونا شروع ہو جائیں گی۔ تو بندہ مومن کو چاہیے، ہمارے جو اسلاف رحمہ اللہ الکرام کا جو انداز ہے وہ واقعی، اگر جو بچے ہوتے ہیں نا وہ بچوں کا مزاج یہ ہے کہ وہ چھوٹی سی خوشی کو بہت بڑی خوشی جو ہے وہ فیل کرتے ہیں۔ جیسے مثال کے طور پر اس کو یوں سمجھ لیجیے، بچہ جو ہے نا وہ بچوں کا مزاج ایسا ہی ہوتا ہے، اور بندہ اگر اس انداز پر آ جائے کہ یہ جو بچوں کا جو مزاج ہے اس حوالے سے کہ یہ جو مجھے خوشی حاصل ہو رہی میرے رب کی طرف سے مل رہی ہے، یہ جو نعمت مجھے حاصل ہو رہی ہے میرے رب کی عطا ہے، یہ اگر اس جانب نظر کرے گا تو انشاءاللہ رحمان شکر کا ذہن بھی بنے گا، اور پھر جب وہ شکر ادا کرے گا تو اللہ تبارک تعالیٰ اس شکر کے بدلے میں سے مزید نعمتیں عطا فرمائے گا۔ تو اور حدیث پاک میں بھی ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ اللہ کی نعمتوں کو شکر کی رسی سے باندھ کے رکھو۔ تو یوں جب بندہ اللہ کا شکر ادا کرتا ہے، اور بہت کچھ ہے، آدمی اگر لسٹ بنانا شروع کرے نا کہ میرے پاس اللہ کی نعمتیں کس قدر ہیں جس پر مجھے شکر ادا کرنا چاہیے، تو بہت ساری ہیں، نہ ختم ہونے والی نعمتیں ہیں۔ اور ہمارے اسلاف رحمہ اللہ الکرام کا انداز یہ تھا کہ وہ دنیاوی منصب، عہدہ، مقام، مرتبہ کسی کے ملنے پر جس کے اندر انہیں نیکیوں والا جو ہے وہ نظام نظر آ رہا ہوتا کہ میری آخرت کی بھلائی ہے، اس کو بھی وہ اللہ تبارک تعالی کی نعمت سمجھ کر خوشی کا اظہار کر رہے ہیں۔ جیسے آپ دیکھیے، اور اخروی اعتبار سے بھی، جیسے قرآن مجید کی تلاوت کے حوالے سے ہے، حضرت سیدنا عبی بن کعب رضی اللہ تعالیٰ عنہ، بہت مشہور حدیث پاک ہے ترمذی شریف میں ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم، یوں تو بہت سارے صحابہ کرام تلاوت قرآن کرنے والے تھے، لیکن نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے ایک دن ان سے فرمایا عبی مجھے قرآن سناؤ۔ عرض کرتے ہیں یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم، قرآن مجید تو آپ پر نازل ہوا ہے، جس طرح آپ تلاوت فرماتے ہیں تو نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا مجھے میرے رب نے کہا ہے کہ آپ عبی سے قرآن سنیں۔ تو حضرت عبی بن کعب رضی اللہ تعالیٰ عنہ، اب آپ دیکھیے یہ ہے محسوس کرنا خوشی کو،
واہ واہ،
کہ یہ کتنی بڑی بات، کتنا بڑا منصب مجھے ملا ہے، اور پھر ایک بار نہیں وہ ساری زندگی اس کا لطف اٹھاتے رہے۔ کیسے؟ عرض کرتا ہوں، نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا عبی مجھے میرے رب نے، وہ کہتے ہیں یا رسول اللہ میرا نام لے کر اللہ پاک نے فرمایا،
اللہ سمانی لکا، کیا اللہ نے میرا نام لے کے کہا ہے؟
نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا ہاں عبی اللہ پاک نے تیرا نام لے کر ارشاد فرمایا کہ عبی سے قرآن سنے۔ اب آپ دیکھیں یہ معاملہ تھا، ایک بار کی یہ بات تھی، لیکن حضرت عبی بن کعب رضی اللہ تعالیٰ عنہ ساری زندگی اس بات پر فخر کیا کرتے تھے، اور لوگوں کو بتایا کرتے تھے اپنی اولاد کو بھی کہ میں وہ ہوں جس کا نام لے کر اللہ پاک نے ارشاد فرمایا ہے کہ قرآن جو ہے وہ عبی بن کعب سے سنے۔ تو جو آپ کے بیٹے تھے نا وہ آپ سے کہتے کہ آپ اس پر خوش ہوتے ہیں، تو وہ فرماتے میں کیوں نہ خوش ہوں، اللہ کریم ارشاد فرماتا ہے قل بفضل اللہ وبرحمته فبذلک فلیفرحوا، فرماتے جب فضل ملے، رحمت ملے تو خوشی کرنی چاہیے، مجھے فضل بھی ملا تو اللہ تبارک کی رحمت بھی ملی ہے کہ میرے رب نے میرا نام لیا تو میں اس پر خوش کیوں نہ ہوں۔ تو وہ ساری زندگی اس ایک نعمت کے ملنے پر جو ہے وہ خوش ہو رہے ہیں۔ اچھا، ایسے ہی جو خود کو ملے اس کی بھی خوشی کو محسوس کرے، اور اپنے مسلمان بھائی کو ملے تو اس پر دل نہ جلائے، خوشی کا اظہار کرے۔ آپ دیکھیے صحابہ کرام علیہ مردوان میں ہمیں یہ جو ہے وہ انداز ملتا ہے،
مرحبا،
مقام مرتبہ ملا ہے امیر المؤمنین خلیفۃ المسلمین علی المرتضی شیر خدا کرم اللہ تعالی وجہ الکریم کو، جو میں عرض کرنے لگا ہوں۔ وہ کیا، ایک مقام پر نبی پاک علیہ السلام صحابہ کرام علیہ مردوان رکے، جو حدیث پاک مشہور ترین حدیث پاک ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا من کنت مولاہ فہاز علی مولا، کچھ الفاظ کے فرق ہیں مختلف حدیث مبارکہ میں، حضور نے فرمایا جس کا میں مولا اس کے علی مولا۔ یہ منصب تو حضور علیہ السلام نے عطا فرمایا حضرت علی کو، اور یہ بشارت تو دی حضرت علی رضی اللہ تعالیٰ عنہ کو، لیکن ہمارے معاشرے میں کیا ہوتا ہے، ایک شخص کو خوشی ملی، اس پر کوئی فضل ہوا، کرم ہوا، اب آدمی جو ہے نا اسی پر جلنا شروع کر دے گا، جیلسی شروع ہو جائے گی۔ لیکن صحابہ کرام کا انداز کیا ہے، اللہ اکبر، سیدنا عمر فاروق رضی اللہ تعالیٰ سب سے پہلے حضرت عمر فاروق رضی اللہ تعالیٰ علی المرتضیٰ کے پاس جاتے ہیں، کہتے ہیں علی مبارک ہو تمہیں،
کیا بات،
علی مبارک ہو تمہیں، جیسے تم سارے مومنوں کے مولا ہو ایسے عمر فاروق کے بھی مولا ہو. اور ان کے بعد حضرت صدیق اکبر رضی اللہ تعالیٰ دونوں صحابہ کرام علیہ رضوان جا کے مبارکباد دے رہے ہیں, ان کی خوشی میں خود شریک ہو رہے ہیں. گویا یہ خوشی انہیں ہی حاصل, کیونکہ یہ آپس میں شیر و شکر تھے, یہ باہم محبت رکھنے والے تھے. تو ہمارے معاشرے میں ہمارے سگے بھائی کو, ہمارے رشتے دار کو, مسلمان بھائی کو بہت ساری خوشیاں ایسی مل رہی ہیں جس میں ہم منہ بنا کر بیٹھنے کی بجائے ان کی خوشی میں شریک
شامل ہوں.
آپ ان کی خوشی میں شریک ہوں گے, اللہ کریم آپ کو بھی خوشیاں عطا فرمائے.
واہ واہ ماشاءاللہ عدنان بھائی. یہاں ایک اور بات ہے وہ میں عرض کرتا چلوں. آپ نے ایک محاورہ سنا ہوگا اور بہت مرتبہ سنا ہوگا, وہ کہتے ہیں کہ جی قطرے قطرے سے دریا بنتا ہے. کیا ہے؟ قطرے قطرے سے دریا بنتا ہے. اٹس مینس کہ قطرہ قطرہ یہ ویلیویبل ہے.
ہاں جی,
قطرہ قطرہ یہ کیا ہے؟ ویلیویبل ہے. تو یاد رکھیے کہ یہ چھوٹی چھوٹی خوشیاں یہ بھی انسان کی زندگی میں کیا ہیں؟ ویلیویبل ہیں. جو انسان کو مل رہا ہے بھلے کم ہی مل رہا ہے, لیکن جو مل رہا ہے, جو اچیومنٹ ہے, اس پر اللہ کا کیا کرے؟ شکر ادا کرے اور اس کو محسوس کرے, اس کو کہ یہ اللہ پاک نے مجھ پہ کرم فرمایا ہے کہ یہ مجھے عطا کیا ہے. چھوٹی چھوٹی خوشیاں اگر ان کو جو ہے وہ بندہ فراموش کر دے تو پھر بولے بھی بڑا کو اپنا جیک پاٹ کھلے تو جیک پاٹ روز نہیں کھلتے. زندگی میں کوئی ایک دو بار ہی کھلتا ہے, تو بعد پھر حساب لگا لے کہ یہ بےچارا کیسے خوش رہے گا جب یہ اس نے اپنا لیول کیا سوچا ہوا اور کیا بنایا ہوا ہے. آپ کا بچہ آپ کے پاس آ رہا ہے اور آ کے آپ کو جیسے کچھ سنا رہا ہے, جو اسکول سے پڑھ کے آیا ہے, سبق سنا رہا ہے آپ کو, یا اس نے مدنی قاعدہ پڑھا ہے وہ آپ کو الفاظ جو ہے وہ سنا رہا ہے, یا وہ اپنا قاعدہ لے کے آیا ہے آپ کو سبق سنا رہا ہے, تو اس پر بھی باپ کو خوشی کا اظہار کرنا چاہیے, اس پر خوش رہنا, خوش ہونا چاہیے. ماشاءاللہ بچہ جو ہے وہ اچھا سبق پڑھ رہا ہے. خالد بھائی نے ایک بات کہی مجھے, عدنان بھائی استاد یہ جو ہے نا وہ ہم کھانا کھا رہے تھے, تو خالد بھائی نے کہا کہ آج میرے بچے نے ایک بات کہی ہے اور دل کو جو ہے نا وہ ایک سکون ملا ہے اور مزہ آ گیا. وہ بات کیا تھی؟ وہ بات یہ تھی کہ خالد بھائی کے بیٹے حسان نے انہیں کہا کہ بابا مجھے قرآن پاک جو ہے وہ سنائے. تو قرآن پاک سن کر کیا ہوتا ہے خالد بھائی؟
میرے دل کو بہت سکون ملتا ہے.
دل کو سکون ملتا ہے. آپ دیکھیں تو یہ ایک بات ہے, اگر آپ اس کو ایک اس طرح دیکھیں, اس انداز پہ اگر آ جائیں کہ یہ تو ہے ہی ہے, قرآن پاک پڑھنے تو سکون ہی ملنا. یوں بھی اس کو لیا جا سکتا ہے, یوں لیں گے تو پھر کیا ہے یہ جو اس کے ساتھ جو کیفیت ہے نا وہ کیا ہو جائے گی؟ وہ رخصت ہو جائے گی.
جی
قرآن پاک پڑھنے سے سکون خالی اس کو تھوڑی ملنا. میرا بیٹا جو بھی پڑھے گا اس کو سکون ہی ملنا ہے. یہ بھی ایک یہ ریئیکشن ہے, لیکن یہ ریئیکشن جو ہے نا یہ نہ تو اس کو موٹیویٹ کرے گا, نہ اس بچے کی حوصلہ افزائی کرے گا, کچھ اور نہ کر دے. اس کا سائڈ افیکٹ بار اپنی جگہ پر ضرور موجود ہے. ابھی تمہارے اکیلے کو سکون تھوڑی ملتا ہے دل کو. لیکن انہوں نے کیا کیا؟ انہوں نے اس کو, واہ یار سبحان اللہ, میرا بچہ میری اولاد ماشاءاللہ قرآن سے اس کا کیسا ایک لگاؤ بن گیا ہے. اس پر باپ کیا ہے وہ خوش ہو رہا ہے اور خوش ہو کے بتا بھی رہا ہے اور اپنی خوشی کا کیا کر رہا ہے, اظہار بھی کر رہا ہے. تو ان چیزوں کو بھی کیا ہے فیل کرنے کی ضرورت ہے. اصل میں سڑگل مزاج بندے کو نہیں ہونا چاہیے.
اللہ
جب تک آپ ایک سڑگل مزاج رہیں گے تب تک آپ خوشی کو محسوس نہیں فرما سکتے.
اتنا خطرناک لفظ صاحب نے لے لیا.
یہ افسر اصل میں میں سوچ رہا تھا کہ میں اس کو کیا الفاظ کا جامع پہناؤں,
اس لفظ سے بیان کروں.
لیکن اگر میں کچھ اور اس کو جامع پہنا دیتا نا تو یہ تھوڑا چھپ جاتا وہ, جبکہ اس کو تھوڑا سامنے لانے کی ضرورت ہے. اس کو
اب تو بہت سارا کو سمجھ آ گئی ہوگی کہ آپ کیا کہنا چاہیں.
ایسی بات ہے. تو یہ یوں نہیں بندے کو ہونا چاہیے کہ بس جو ہے نا وہ منہ پہ چوبیس ہی بجے ہوئے اور حال جو ہے نا وہ برائی ہے. کوئی بھی بات کر دو, کچھ بھی کر دو, کچھ بھی ہو جائے, کوئی بھی بات ہے تو نہ کوئی ریئیکشن ہے, نہ کوئی محسوسات ہیں, نہ کوئی فیلنگز ہیں, اسپاٹ جو ہے وہ بندہ بن کے بیٹھا رہے, یہ بھی کوئی طریقہ نہیں ہے. ہم اپنی خوشیوں کے خود ہی بعض اوقات قاتل ہوتے ہیں. اپنی زندگی میں غم کس نے بھرے ہوئے؟ میں نے خود ہی بھرے ہوئے. کیسے بھرے ہوئے؟ اس لیے بھرے ہوئے کہ میں نے جو خوشیاں ہیں ان کو تو محسوس ہی نہیں کرنا,
فیل ہی نہیں.
کہیں بھی بیٹھا ہوا ہے بات کوئی نہ کوئی ایسی بیچ میں لے کر آئے گا کہ وہ سارا جو بھی معاملہ بنا ہوا ہے نا وہ سارا خراب ہی ہو جائے گا, بھائی اٹھ کے بندہ آگے پیچھے ہی ہو جائے. تو یہ اس پر میں اپنے تو کیا ہے بس ایسے ہی زندگی جو ہے وہ کاٹ دی ہے اور بڑی مصیبتوں میں کاٹی, کبھی خوشی نہیں ملی آپ کو. हो नहीं सकता। जिंदगी हो और उसमें कभी इंसान को कोई खुशी ना मिली हो, पॉसिबल ही नहीं। बहुत सारे मौके आते हैं। बहरहाल वो जो बात थी कि शरीयत मिजाज बंदे को नहीं होना चाहिए, खालिद भाई मैं चाह रहा हूँ आप इसके ऊपर गुफ्तगू फरमाएं।
बिल्कुल सलमान भाई, अप्रिसिएशन होनी चाहिए और खुशी तो बांटने से बढ़ती है। आप अगर किसी को मुबारकबाद देंगे तो वो भी खिलखिला के उसको हंसते हुए और खंदा पेशानी के साथ उसूल करेगा, लेकिन अगर आप मुबारकबाद में भी मुबारक हो लेकिन,
हाँ
लेकिन वाली मुबारकबाद मेहरबानी करके,
मुबारक हो मगर
मगर मगर ये लेकिन ये जो लगाना है ना, इसको अभी खुशी में पूरा शरीक हो जाएं, लेकिन के लिए फिर कोई मौका देख लें।
सही,
कम से कम खुशी में तो पूरे आ जाएं, लेकिन हम यूं कहेंगे दूध देंगे और फिर उसमें भी उसको आलूदा करके देंगे। अल्लाह करीम हमें जौके सलीम अता फरमाए। जब आप अच्छी तरह लोगों के साथ घुलना मिलना शुरू कर देते हैं, आप यूं कर लें ये मुझे कैसा पसंद है कि लोग मेरे साथ कैसे बिहेव करें, सिर्फ मुबारकबाद दें, सिर्फ अप्रिसिएशन हो, सिर्फ हौसला अफजाई हो, बहुत अच्छा लगता है। दूसरा भी इसी का तमन्नाई है, आप भी तो कोशिश करें कि हौसला अफजाई करें सलमान भाई। और मकाम शुक्र बहुत जगहों पर होता है, एक बात के हवाले से आपने इशारा फरमाया और गुफ्तगु हुई उस पर, मैं ये भी तो महसूस करूँ ना कि कितने शुक्र का मकाम है कि ये जमाना है और फितने आम है, मेरा बच्चा अल्लाह के जिक्र में सुकून महसूस कर रहा है। मुझे बताइए क्या ये मकाम शुक्र नहीं
है?
अल्लाह करीम ने ऐसों की मिसालें कुरान में बयान फरमाई जिन्हें अल्लाह करीम ने बहुत कुछ दिया, बहुत कुछ दिया, लेकिन वो नेमतों को किसी खाते में लाने वाले थे ही नहीं। उन्होंने नेमतों को शुमार ही नहीं करना था, कभी ये एहसास ही नहीं करना था कि हमें भी नेमतें मिली। रब्बुल आलमीन ने इरशाद फरमाया, वदरबल्लाहु मसलन करियतन कानत आमिनतम मुतमइन्नतन यातीहा रिज़्कुहा रगदन मिन कुल्ली मकान। हर जगह से रिज़्क आता था, अमन व अमान वाले थे, सलामती और सुकून वाले थे। अल्लाह करीम ने ऐसे लोगों की मिसाल बयान की, लेकिन उन्होंने क्या किया? फकफरत बिअनअमिल्लाह, जो अल्लाह करीम ने उन पर नेमतें फरमाई थी ना, उन नेमतों की ना शुक्री करते रहे तो फिर उनको मिला क्या? रब्बुल आलमीन इरशाद फरमाता है, फअज़ाकहल्लाहु लिबासल जुई वल खौफ बिमा कानू यस्नाउन। अल्लाह करीम जल्ला वाला ने उन्हें भूख का और डर का पहनावा पहनाया। अब हर वक्त डर मुअल्लक है, कहीं बच्चा इस संगत में ना पड़ जाए, कहीं यूं ना हो जाए, कहीं यूं ना हो जाए, काम कॉन्टेक्स्ट में इस बात को लिया जाए तो ये है। वरना वहां जो था, जो ये आयत करीमा नाजिल हुई, ये अहले मक्का के कुछ औसाफ थे, ये खूबियां थी जो रब्बुल आलमीन ने उनको अता फरमाई थी। जब नबी पाक अलैहिस्सलाम की ना कदरी की तो मदीने में ये आयत करीमा तफसीर खाजिम में लिखा गया कि मदीने वालों को ये आयत बताई गई, देखो रसूल की बरकत उन्हें ये सब नसीब होनी थी, लेकिन उन्होंने अल्लाह की नेमत की ना शुक्री की। तो लिबास जोई वल खौफ, भूख का और डर का लिबास उन्हें पहना दिया गया। अब आपके पास रसूल आए हैं, अब आपको खुशी मनानी है, अब आपने इस नेमत की कदर करनी है। और फिर आप देखें जब मदीने वाले ने, मदीने में जो पहले से बसने वाले थे उन्होंने इस नेमत का शुक्रिया अदा किया, तो अल्लाह तबारक व तआला ने सारी दुनिया के दिल उस मदीने की तरफ लगा दिए और अपने महबूब को वालिये मदीना बनाया और यहाँ बसा दिया और कयामत तक के लिए मदीने तय्यबा को इनका मस्कन बनाया। अब देखिए कि ये कैसा अल्लाह तबारक व तआला की नेमत से एक जुड़ने का मामला है। बंदा अगर सड़ियल मिजाज होगा ना तो वही लौला नुज़िला हाज़ल कुरान वाला रजुल मिन अल-क़रयतैन अज़ीम। हसद करने वालों ने नबी करीम अलैहिस्सलाम पर आयतें कुरानी नाजिल हो रही है, लेकिन हसद क्या किया? क्या ये अच्छा होता हुजूर के बाद फुलां पर नाजिल होती, शायद के किसी सरदार पर नाजिल होती, किसी अमीर व कबीर पर नाजिल होती? अल्लाह की आयत उस पर नाजिल हुई है जो शख्स तुम में ही रह रहा है। अल्लाह करीम ने उसे खास फरमाया है, तुम्हारे शहर का रहने वाला है, तुम में आला नसब वाला है, लेकिन क्यों, मुझे क्यों नहीं, इसे ही क्यों खास किया गया? ये सारे अंदाज वो होते हैं जो बंदे के सड़ियल मिजाज होने के अक्कास होते हैं, जो दूसरे की खुशी में खुश ना होने के अक्कास होते हैं, जो अल्लाह तबारक व तआला की नेमतों को नेमत की नजर से नहीं, नेमत तो है ठीक है लेकिन मसला वही खड़ा है, लेकिन मगर यूं हो जाता, ऐसा होता तो हम ईमान लाते, ऐसा होता तो हम करते। ये चीजें जब आप देखिए कि ईमान लाने से इतनी बड़ी नेमत से रुकावट बन गई तो छोटी छोटी नेमतें क्या हैसियत तो सब रखती हैं, लेकिन जिसके सामने वो बड़ी नेमत भी بے فائدہ اور بے سود رہی وہ یوں کہ وہ اس سے فائدہ حاصل نہیں کر سکا, اس کے لیے کیا اٹیچمنٹ ہوگی, کیا انکریجمنٹ ہوگی, کہاں وہ قرآن سے لو لگائے گا, کہاں اس کو پھر فیلنگز اور احساس اس میں آئے گا. رب العالمین جل وعلا نے سلمان بھائی قرآن جو ہمیں عطا فرمایا ہے نا, اس کا لفظ لفظ خوشی تقسیم کرنے والا ہے. بندہ اس پر غور کرے, جب میرا رب مجھ سے فرمائے یا ایھا الذین آمنوا, میں خوشی سے جھوم نہ جاؤں کہ میرا رب مجھ سے فرما رہا ہے, میں تو ایمان والا ہوں, مجھے اللہ کریم نے ایمان کی توفیق دی ہے. سورہ حجرات میں ویسے تو یہی بات ہے کہ لفظ لفظ قرآن کریم کا ہدایت بانٹتا ہے, تقسیم کرتا ہے, لیکن یہاں 6-7 الفاظ میں قرآن کریم کی سورہ حجرات کے آپ کے سامنے عرض کرنا چاہوں گا. رب العالمین نے خوش رہنے کے اصول عطا فرمائے, اصول زندگی عطا فرمائے. ارشاد فرمایا فَأَصْلِحُوا اِنَّمَا الْمُؤْمِنُونَ اِخْوَةٌ فَأَصْلِحُوا بَيْنَ أَخَوَيْكُمْ, یہ ایک لفظ لیجئے, فرمایا گیا فَأَصْلِحُوا, آپس میں صلح کروا. یہ صلح کروانے والا جو اگر مسلمان انداز اپنا لے, لڑائی جھگڑا کروانے والا نہیں, فساد کروانے والا نہیں, نفرتیں ڈلوانے والا نہیں, بلکہ ملاپ کروانے والا, بلکہ صلح کروانے والا, یہ انداز اگر ہماری طبیعتوں میں آ جائے تو معاشرے میں کیسا نکھار آ جائے گا. ارشاد ہوا وَأَقْسِطُوا, جب فیصلے کرو تو پھر انصاف کے ساتھ فیصلے کرو. یہ معاملہ اگر معاشرے میں آ جائے تو معاشرہ کیسا خوشگوار بن جائے گا. ارشاد فرمایا لا يسخر, ایک دوسرے کا مذاق نہیں اڑا. اگر یہ انداز آ جائے, ان چیزوں کو ہم ویلیو دینے لگ جائیں, ان ویلیوز کی واقعی ویلیو بن جائے معاشرے میں, تو آپ دیکھیں کتنا سکون آ جائے گا. ارشاد ہوا لا تلمیزو, ایک دوسرے کو تانے نہ دیں. یہ ساری تقریباً سلمان بھائی غور کریں نا تو وہی چیزیں جس پر آپ نے گفتگو شروع فرمائی تھی, سڑیل مزاج نہ ہو. سڑیل مزاج بندہ ہے جو تانے دینے والا ہے, یہی وہ بندہ ہے جو فساد کروانے والا ہے, یہی مذاق اڑانے والا ہے. آگے چند آیتیں ہیں, الفاظ ہیں, فرمایا وَلَا تَنَابَزُوا بِالْأَلْقَابِ, برے القاب سے مت پکارو.
مرحبا.
ارشاد ہوا لَا يَغْتَب,
غیبت
نہیں کرو.
صحیح.
فرمایا لَا تَجَسَّسُوا, تو ہمیں مت پڑے رہو.
صحیح.
فرمایا اِجْتَنِبُوا كَثِيرًا مِنَ الظَّنِّ.
صحیح.
اچھے بھلے گئے تھے خوشی خوشی, بڑی عالی شان دعوت تھی, زبردست طریقے سے دل کھول کر کھایا نا, اس کے بعد آیا کہاں سے تھا, پتہ نہیں حلال کا تھا کہ نہیں تھا. یہ والے جو سارے انداز,
یہ کھانے سے پہلے سوچنا تھا, یہ جانے سے
پہلے سوچنا تھا.
اللہ کرے کہ ہم دین کو پریفر کرنے والے اور دین اسلام کی تعلیمات کو جو ہے وہ پریفر کرنے والے بنے, تو انشاءاللہ دنیا آخرت میں فائدہ ہوگا. اللہ عمل کی توفیق عطا فرمائے. کال بھی لیتے ہیں, میسج بھی لیتے ہیں انشاءاللہ. جی
میرا سوال یہ ہے کہ آج کل ہر بندہ دوسرا بندہ پریشان ہے, کسی کو بیماری ہے, قرض داری ہے, گھریلو ناچاکی ہے, تو ان سارے مسائل میں بندہ اپنے آپ کو خوش کیسے رکھے؟
جی سر,
بزرگان دین کی سیرت میں اس کا جواب مل جاتا ہے کہ جتنی پریشانی آج آپ نے نام لی, اس سے بھی زیادہ پریشانیاں تو زندگی میں ان کے تھیں, لیکن انہوں نے زندگی پرسکون گزاری. کیسے گزاری؟ اگر آپ بیماری کو لے کے رونے بیٹھ جائیں گے
جی,
تو پھر تو بیماری آپ کو اور زیادہ تنگ کرے گی. تو وہی ہے نا کہ دل میں غم اور لبوں پہ مسکراہٹ ہو, تو یہ بھی تو ہو سکتا ہے نا بندے کو.
صحیح.
تو بیماری میں بھی ایک طرح سے نعمت پوشیدہ ہوتی ہے, کہ بڑی بیماری نہیں ہوتی, چھوٹی بیماری ہوتی ہے. تو بندہ اپنے سے اوپر والوں کو دیکھ لے کہ ان کو اتنی خطرناک بیماریاں ہیں, مجھے تو صرف یہ ہے, تو اللہ کا شکر ہے کہ مجھے یہ بیماریاں نہیں ہوئی. تو یہ امیجنیشن کر سکتا ہے بندہ, تو اس میں کم از کم یہ. پھر دوسرا یہ کہ بیماری رب تعالیٰ کی طرف سے ہے, تو اب اس کا علاج ظاہر شرن کرنے کی ساری اجازت بھی ہے اور تاکیدیں بھی ہیں بعض جگہ پر, اور اچھی نیتوں سے علاج بھی ہو سکتا ہے اس کا. تو یہ ہے بیماری. تو دنیا میں جتنے بیمار ہیں وہ سارے کے سارے غمگین نہیں ہوتے, وہ اپنی بیماری پہ جب صبر کرتے ہیں نا, تو پھر غم کی کیفیت دم توڑ جاتی ہے. تو وہ اسی بیماری کے ساتھ جی رہے ہوتے ہیں. کئی ایسے مرض ہیں جو ایک دفعہ ہو جائیں تو ڈاکٹر بتاتے ہیں یہ اب آپ قبر تک ساتھ ہی دے گا آپ کا.
صحیح.
شوگر ہے یا بلڈ پریشر ہے, اس قسم کے اور مسائل ہیں, جگر کی کمزوری ہے یا اس طرح کے ہیں, تو اس کو پتہ ہے کہ یار میں نے اب اسی کے ساتھ جینا ہے, تو وہ روئے گا نہیں.
صحیح.
کہ جناب شوگر ہوگی آپ زندگی بھر جناب میں میٹھا نہیں کھا پاؤں گا, بلکہ تجربہ تو ہے شوگر والا تو زیادہ. وہ کہتے ہیں علی انسان و حریص المامونیا, انسان حریص ہے اس بات کا جس سے سب منع کیا جاتا ہے. اب عام بندے سب بیٹھے ہوئے تو شوگر والا تو زیادہ ہی کچھ کھا لے گا یار, ابھی تو کھاؤ بعد میں دیکھی جائے گی.
کبھی تو محفل میں میٹھے کی ابتدا شروع ہی شوگر والے سے.
اللہ اکبر. اچھا بہرحال, تو اور دوسری بات یہ کہ پریشانیاں, تو پریشانیوں کو فیس کرنا اور ان کے حل کی کوشش کرنا, یہ رب تعالیٰ پر جو توکل پچھلے سلسلے میں ہم نے کہا تھا کہ رب تعالیٰ پر توکل رکھتے ہیں, پریشانیوں کو حل کرنے کی کوشش کریں.
مرحبا.
تو آپ پریشانی ہونے کے بعد رونے دھونے نہ بیٹھ جائیں.
صحیح.
یہ رونا دھونا آپ کو خوشی نہیں دے گا, یہ آپ کے غم کو بڑھائے گا.
صحیح.
تو آپ کو رب تعالیٰ نے اسباب دیے, آپ کو ہمت دی ہے, آپ ایمان والے ہیں, آپ کمزور نہیں ہیں.
جی.
آپ کے پاس ایمان جیسی دولت رب تعالیٰ نے آپ کو دی ہے, انمول دولت ہے.
جی.
آپ کمزور نہیں ہیں. تو آپ ان جو پریشانیاں ہیں ان کو ہینڈل کرنے کے لیے, ان کو فیس کرنے کے لیے, ان کو دور کرنے کے لیے آپ کوشش کریں.
مرحبا.
یہ کوشش میں جب مصروف ہو جائیں گے نا, تو پھر وہ جو آپ کے غم کی کیفیت وہ کم ہونا شروع ہو جائے گی.
مدینہ مدینہ, بڑی پیاری بات کی ہے سر. میں یہاں ایک بات آپ کی بات میں ایڈ کروں, بیماری کا کیا ہوتا ہے؟ علاج ہوتا. اگر کوئی بیمار ہو گیا ہے تو کیا کریں؟ علاج کریں. جو کام کرنے والا وہ کریں. بیمار ہو کے پریشانی اپنے اوپر ایک اور اوڑھ لینا, اس سے تو اگر شفا ہوتی ہے تو فوراً اوڑھ لی جائے, جبکہ اس سے شفا نہیں ہوتی, بیماری اور بڑھ جاتی ہے.
بالکل بالکل.
تو بیماری ہے تو بندہ کیا کرے؟ علاج کروائے. ایک بات, ناچاکی ہے تو ناچاکی گھر میں اگر ہے تو جس وجہ سے ناچاکی ہو رہی ہے نا, ان وجوہات کو کیا کیا جائے؟ دور کیا جائے. دیکھیں جو کام ہے, ایک کوئی بھی زندگی میں چیز جو ہے وہ آ رہی ہے, اس کے کچھ ریزنز بھی ہیں نا, ان ریزنز کا کیا کرے؟ خاتمہ کرے. درخت کو بعض اوقات کیا کیا جاتا ہے؟ کاٹا جاتا ہے, اور بعض اوقات جڑ سے کاٹا جاتا ہے. جڑ سے کیوں کاٹا جاتا ہے؟ اس کو جڑیں اس کی نکال دی جاتی ہیں تاکہ دوبارہ اگلے نہ پائے. کپاس ہے نا, کپاس کی پہلے چنائی ہوتی ہے. ٹھیک ہے, اور پھر اس کو کیا کرتے ہیں؟ پہلی چنائی ہوتی ہے, پھر دوسری چنائی بھی اس کی ہوتی ہے. دو چنائیاں ہوتی ہیں, تین بھی ہو جاتی ہیں. ٹھیک ہے, اس کے بعد پھر کیا کرتے ہیں؟ دو طریقے ہوتے ہیں. ایک ہے کہ آپ کپاس کے جو ہے وہ اس کو پودے کو کلہاڑی ہوتی ہے, اس سے اس کو کاٹتے ہیں. اور کاٹنے کے بعد پھر اس کے اوپر روٹا ویٹر چلتا ہے کہ وہ اس کی جڑوں کو بھی کیا کر دیتا ہے, ایسا اس کو میش کر دیتا ہے کہ گویا کہ اس کو زمین کے لیے ایک کھاد بنا دیتا ہے. یہ ایک طریقہ انداز ہوتا ہے. تو جو سبب ہے اس کو ختم کیا جائے. ناچاکی ہے تو بندہ پریشان ہوتا رہے, پریشان ہونے کی بجائے جو ناچاکی جس وجہ سے اس کو ختم کرے. بعض وقت ایسا ہوتا ہے کہ ناچاکی یا آپس کے اندر اگر کوئی رنجش ہو گئی ہے, ٹھیک ہے, تو وہ بندہ خود دور کرنے جائے دور نہیں ہو سکتی, کسی اور کو ساتھ ملائے. کسی اور کو ساتھ ملا ہے, تھرڈ پارٹی ہے جو دونوں کے لیے جو ہے وہ معتبر ہے, اس کو ملا ہے. یہ دیکھیے یہ ایشو ہے, آپ ذرا مہربانی فرمائیں, ہم یہ چاہ رہے ہیں کہ یہ حل ہو جائے, ہم حل کرنے کی طرف تیار ہیں, آپ ذرا تھوڑا اپنا کردار تھوڑا ادا فرمائیں, یہ تھوڑا یہ حل ہو جائے. یہ ایشو بن گیا ہے اور یہ ہم چاہ رہے ہیں یوں یوں ختم ہو جائے, اس کے لیے ہم ریڈی ہیں, تو آپ ذرا اس میں اپنا حصہ ملائیں, اور جس کو کہا جا رہا ہے وہ حصہ ملا دے. فاصلحوا بین اخویکم,
واہ,
صلح کرا دو, وصلحوا خیر, اس پہ آ جاؤ.
سبحان اللہ.
میں آپ کو ایک بات بتاتا ہوں, زمانہ طالب علمی میں جب میں جامعہ الملیہ میں پڑھتا تھا تو میں نے ایک اسلامی بھائی کی یوں بولنے کی ایک شعر بنا لی. کراچی کا ایک علاقہ ہے, اس کا نام ہے بکرا پیڑی. ٹھیک ہے, یہ ادھر یہ اس طرف ہے, کیا نام ہے اس کا, میوا شاہ قبرستان کی طرف کا علاقہ ہے. ہاں جی, بکرا پیڑی اس کو جو ہے وہ کہتے ہیں. تو اس اسلامی بھائی نے, وہ جو ہمارے ساتھ پڑھتے تھے, ان کا نام ذکر کرنے میں کوئی میرا خیال ہے کوئی وہ تو نہیں ہے, یا چلے میں نام رہنے دیتا ہوں.
جی
جی, انور بھائی ہیں ہمارے دوست ہیں.
جی,
حضرت قبلہ مولانا انور مدنی صاحب ادام ذلو, ہم ساتھ رہتے تھے, ساتھ پڑھتے تھے, ایک کلاس تھی, ایک کمرہ تھا, اور یوں تھے. انور بھائی سے وہ تھوڑا کیا ہوا, انہوں نے اس علاقے کا نام کچھ اور بولا. اچھا, تو بکرے کی جگہ انہوں نے کچھ اور لگا دیا. تو اب میں نے اس کو پکڑ لیا, एक बात की उस पर मैंने वो बोला, दूसरी बात की उस पर भी मैंने वो बोल दिया, तीसरी बात की उस पर भी बोल दिया। अनवर भाई नाराज हो गए। अच्छा आप देखिए, मैं आपको एक नाराजगी का अंदाज बताता हूँ। एक तो नाराजगी क्या है कि आप किसी से नाराज हो गए, अब आप उसको गालियां बक रहे हैं माजल्ला, और जो है ना वो लड़ाइयां कर रहे हैं, मार धाड़ कर रहे हैं, हाथापाई जो है वो कर रहे हैं। ये भी नाराजगी में सब कुछ होता है, खुशी में तो यूं नहीं होता कि सुभान अल्लाह बड़ी दोस्ती है, साथ में चिमाट भी मार दे किसी को, यूं तो नहीं होता। ठीक, ये नाराजगी में हो रहा होता। अनवर भाई ने क्या किया, अनवर भाई ने मुझसे बात करना छोड़ दिया। ठीक है, अच्छा महसूस तो मुझे भी हो गया, अभी साथ रहते हैं, अभी बात नहीं करते। अब हम तो मैं उसी पर था और ये भी अपनी जगह पर थे, तो फिर उस्ताद साहब किबला को जो है ना, उस्ताद आसिफ मदनी साहब को गालिबन अदनान भाई ने बताया या किसी ने बताया कि ये यूं आपस में जो है ना ये नाराज है, तो यूं जो है ना वो यूं कर लें। उस्ताद साहब ने फिर अनवर भाई को बुलाया, अनवर भाई को भी समझाया, फिर मुझे बुलाया, मुझे भी कहा कि जो है ना माफ़ी मांगो, और इस तरह से मुझे बताया समझाया। और फिर हम दोनों, फिर पहले अनवर भाई को बुला के समझाया, फिर मुझे बुलाया, मुझे कहा आप माफ़ी मांगो। और इनकी बात तो फिर जाहिर सी बात है दिल पर है, दिमाग पर है, जान पर है, इंशाल्लाह जो फरमाए आमीन है। तो फिर उस पर मैंने अनवर भाई से माफ़ी मांगी और हमारी दोस्ती अल्हम्दुलिल्लाह तब भी थी, आज भी अल्लाह की रहमत से है। और यूं ये मैं आपको बता रहा हूँ क्या है कि आपका आपस में अगर कोई पैचअप नहीं हो रहा तो किसी और तरीके से वो क्या कर लिया जाए, उसको चीज़ को क्लियर कर लिया जाए। तो यूं बंदा अगर आएगा तो इंशाल्लाह खैर पाएगा, और अगर आप पौधे को पानी देते रहेंगे, साथ में खाद भी देते रहेंगे, तो पौधा भी बढ़ता रहेगा, और अगर कोई जड़ी बूटी है तो वो भी बढ़ती ही रहेगी। कांटे को पानी और खाद देना, कांटों के पौधे को, वो भी बढ़ेगा। और अगर फूल को आप जो है वो खाद और पानी देंगे, उसने भी क्या करना है, बढ़ना है। अब फैसला बंदा कर ले कि मैंने क्या लेना है। अल्लाह हमारे हाल पे रहमत फरमाए।
सलमान भाई एक बात तो बताएं
जी,
बात ये आप खेती बाड़ी कब करते रहे हैं?
मैंने
जमाना तालवीलमी के बाद तो मुझे नहीं लगता कि आपने खेती बाड़ी की, पहले आप खेती बाड़ी करते थे?
नहीं मैं खेती बाड़ी नहीं करता।
आपका बड़ा तजुर्बा है, अभी आपने रूटावेटर और वो हल कैसे उसमें चलाते हैं और ये वो, ये बड़ी आप की कब करते रहे?
मैंने ज़रात पढ़ी हुई है,
पढ़ने से आ गया।
जी हाँ जी, पढ़ने
लगता है यूं है जैसे आप खुद जो है ना खेती बाड़ी करते।
नहीं नहीं मैं किसान नहीं रहा, किसान बड़े मेहनत का शौक है और बड़े अजीम लोग होते हैं माशाल्लाह, लेकिन मैं ये इस शोबे से वाबस्ता नहीं रहा। बहरहाल मुझे जो है वो होम गार्डनिंग का एक शौक जरूर था, धनिया लगाने का, पुदीना लगाने का, पालक लगाने का, इस तरह जो घरेलू सब्जियां होती हैं ये एक लगाने का शौक बहरहाल ये जरूर था। कद्दू की बेल होती है, इसका भी जो है ना वो शौक था। बल्कि मुझे याद पड़ रहा है कि हमने एक जो है जगह थी उसमें क्यारी भी बनाई थी, उसमें इसमें जो है ना वो एक चीज यानी वो चार पांच सब्जियां उसमें जो है वो लगाई थी। तो यूं एक शौक तो मुझे था, लेकिन मैंने कोई, मैंने ज़रात पढ़ी जरूर है, लेकिन जिस तरह होता है कि खेती बाड़ी की हो ऐसा नहीं। आगे चलते,
मेरा सवाल आपसे ये है कि खुशी का मयार इस्लाम में क्या है, और जब बंदा खुश हो तो क्या करे?
जी उस्ताद,
खुशी का मयार वही कि इंसान जायज बात पर और सवाब वाली बात पे खुश हो।
मदीना,
नाजायज बात पे तो खुश होना बनता ही नहीं, वो तो शैतानी खुशी। हम पहले कह चुके हैं कि खुशी मिले तो क्या करे, तो जाहिर है कि जब किसी को कोई दर्द उठता है तो इजहार तो करता है, और इसी तरह जब खुशी मिलती है इजहार तो होता है। तो जब हम हैं ही शरीयत के ताबे, यानी हम अपने शरी अहकाम के मुताबिक अपनी ज़िंदगी को गुजार रहे हैं, तो उसमें खुशियों का इजहार भी है। तो खुशियों का इजहार जिसकी इजाज़त शरीयत ने दी है और उर्फ में भी है, वो शरीयत उर्फ को भी देखती है, तो शरीयत और उर्फ दोनों को देख लें तो उसमें आप खुशी का इजहार कर सकते हैं। बाकी जो इजहार नाजायज की तरफ चला जाए तो वो ज़ाहिर है फिर आपको उससे रुकना होगा। तो अब जायज़ इजहार, इस पर भी मदनी मुज़ाकरों में माशाल्लाह काफ़ी गुफ्तगू हुई, सिलसिलों में भी हुई, और जिसको शरी आकाम से वो क्या कहने में वाकफियत होती है, उसको अंदाज़ा होता है कि यार ये इजहार जो है ना, इजहार में ये भी तो होता है ना कि आपने कोई बात की और मैं खुश हुआ, मैंने कहा सुभान अल्लाह क्या बात है यार
जी,
तो इसमें आपकी दिलजोई भी है, अल्लाह का जिक्र भी आ गया
जी,
नियतों पर है ना,
اور دوسرا یہ ہے کہ آپ نے خوشی کا اظہار بھی کر دیا
مدینہ مدینہ.
تو ہمارے خوشی کے اظہار میں اگر ذکر اللہ آئے گا اللہ
واہ واہ واہ
ماشاء اللہ
سبحان اللہ
کتنا پیارا بچہ ہے یار ماشاء اللہ کہہ دیا تو ایک تو وہ نیت یہ کہ اس کو نظر نہ لگے چھوٹے بچے کو تو بہت ساری نیتیں تو خوشیوں کے اظہار میں اگر ذکر اللہ ہو اور پھر دوزے پاک بعض اوقات بڑھتے ہیں تو سلو علی الحبیب بھی کہہ دیتے ہیں ہم تو اس کے جواب میں پھر صلی اللہ علیہ وسلم بھی پڑھا جاتا ہے تو یہ خوشیوں کا اظہار کا یہ تو جو جائز اور ثواب والا طریقہ ہے
مرحبا
وہ اپنائیں
مدینہ مدینہ. اور یہاں میں ایک اور بات بھی عرض کرتا چلوں کہ اسی بات پہ اللہ کا شکر ادا کیا جائے جس میں اللہ تعالیٰ کی فرما برداری ہے. بعض اوقات بندہ غلط کام کر رہا ہوتا ہے اور اس کو پتا ہوتا ہے میں اللہ کی نافرمانی کر رہا ہوں اور اس پر بھی بعض اوقات کلمات ایسے بول رہا ہوتا ہے کہ جو ایمان کو کاٹنے والے ہوتے ہیں بعض اوقات اس کیفیت میں وہ یوں بولے گا یہ خطرے سے دوچار ہو جائے گا. یہ بھی ایک بات یاد رکھنے کی ہے. رشوت کے مال سے گھر بنایا ہوا ہے, سود کے مال سے گھر بنایا ہوا ہے اور اس پہ لکھا ہوا ہے ھذا من فضل ربی دال فضل سنت سے پوچھ لے مسئلہ کیا بنے گا. یہ ذرا غور کرنے والی بات ہے. یہ بھی استاد نے بڑی پیاری بات کی جو جائز خوشیاں ہیں پہلے نمبر پر تو وہی زندگی میں ہونی چاہیے اور اسی پر خوش ہونا چاہیے. خوش ہی اس پر ہو جس پہ اسلام نے جس کو اسلام نے جائز رکھا ہے. ٹھیک ہے. اور یہاں میں ایک اور بات سر بڑی آپ نے جو بات کہی بڑا مجھے اس کا مزہ آیا اس کا ذکر اللہ. آپ دیکھیں سب سے پہلے بنتا ہی کلمہ شکر ہے بندہ بولے الحمدللہ یا اللہ تعالیٰ شکر پہلی بات. کیوں؟ اس لیے کہ اس خوشی کو محسوس کرنے کی صلاحیت کس نے دی ہے؟
اللہ نے
دی. آپ جس کے سینس کام نہیں کرتے نا
جی
آپ اس کو بھلے جو مرضی دیتے رہے جتنا مہنگا تحفہ دیں جتنا مہنگا موبائل فون دیں وہ اس کو بھی پھینک دے گا. آپ اس کو جتنا مہنگا عطر دیں وہ اس کو بھی کیا کرے گا پھینک دے گا بلکہ ہو سکتا ہے آپ کے سر پہ مار دے. آپ جتنا مہنگا اس کو کپڑا دیں سوٹ دیں اس کو اس کا بھی کوئی اثر نہیں. سینس کام نہیں کر رہے نا اس کے. میرے سینس کام کر رہے ہیں جس کی بنا پر میں اس خوشی کو محسوس کر رہا ہوں اور یہ سینس کام کر رہے ہیں یہ اللہ تبارک و تعالیٰ کی مہربانی کی وجہ سے کام کر رہے ہیں. تو مجھے سب سے پہلے یہی کام کرنا چاہیے کہ میں اللہ کا شکر ادا کروں کلمہ شکر الحمدللہ یہ کہوں ماشاء اللہ کہوں. یہی بنتا ہے. اولین بات یہ ہے منعم حقیقی کا شکر ادا کیا جائے جس نے میرے لیے نعمت کو پیدا کیا ہے اس کا شکر ادا کیا جائے. ایک بات ہے. دوسری بات جو سارم نے فرمائی ذکر اللہ والی بات یہ بچوں کو بھی سکھایا جائے. بعض اوقات بچوں کو کوئی چیز مزے کی لگتی ہے نا تو وہ کہتے ہیں واؤ کہتا رہے گا تو اس سے مجھے بتائیں کیا فائدہ. کوئی فائدہ نہیں ہے. اس پہ بچوں کو ماشاء اللہ یہ سکھائیں بچے کو. بچے کو ہمارے کو چیز اچھی لگ رہی ہے تو کیا بولے ماشاء اللہ. یہ انداز اگر اپنائیں گے تو انشاءاللہ ماں باپ بھی اس کا فیض پائیں گے اور اولاد بھی اس کی برکتیں پائے گی انشاءاللہ. آگے چلتے ہیں.
خلیٰ صلی اللہ علیہ وسلم میں میرا یہ سوال یہ تھا انسان پریشان ہو تو اس صورت میں خوش کیسے رہا جائے اس بارے میں بتائیں. گھر کی پریشانی الگ, جاب کی پریشانی الگ, بار بدلے کے اور مسئلے مسائل, کاروبار, آپ سمجھتے ہیں ساری چیزیں, ظاہر ہے آپ بھی معاشرے کا حصہ ہیں, تو بندہ اس صورت میں کیسے خوش رہے؟
پریشانیاں ظاہر سی بات ہے ختم ہوں گی تو ہی بندہ خوش ہوگا. ایسا تو نہیں ہے کہ پریشانیاں بھی زندگی میں ایڈ رہیں اور خوشیاں بھی بندہ مناتا رہے. بچہ بیمار ہو گیا بندہ خوش ہو جائے یہ تو مقام کہیں جا کر جو بنے گا سو بنے گا وہ ایک دوسری بات ہے. ہم تو اب نارمل حالات کی بات کریں تو پریشان ہی ہونا.
لیکن مسئلہ یہ ہے نا کہ اگر آپ اس چیز کا انتظار کریں گے کہ میری زندگی نہ دکھ رہے نہ پریشانی نہ مجھے کوئی ٹینشن ہو
جی
تب میں خوش ہوں گا,
ہاں جی,
تو یہ تو پھر مشکل ہے. زندگی اسی طرح چلتی ہے, غموں اور خوشیوں کے ساتھ چلتی ہے. دو پہیے ہیں, ایک غم کا ایک خوشی کا, دونوں کے اوپر جانا پڑے گا. مسائل اور راحت یہ دونوں ساتھ ساتھ چلتی ہیں. اچھا دوسری چیز یہ ہے کہ ان پریشانیوں اور دکھوں کے باوجود ہم زندگی کے بہت سارے معمولات جو ہیں ہم زندگی بہت سارے کام پورے کرتے ہیں. ہم سوتے بھی ہیں, ہم کھاتے بھی ہیں, اور اسی پریشانی والی زندگی جن کا انہوں نے پورٹریٹ کیا ہے, انہوں نے سوال پوچھا, میں ان پہ کوئی وہ طنز نہیں کر رہا, اسی پریشانی والی زندگی میں ہم شادیاں بھی اٹینڈ کرتے ہیں,
ایسی بات,
اپنے بچوں کی سالگرہ بھی مناتے ہیں, اس میں جناب ہم ایونٹ بھی مناتے ہیں خوشیوں والے. تو جو جس جگہ کی چیز ہے نا
उस जगह पे रखे, सोने के टाइम सोया जाए, जागे के टाइम जागा जाए। तो अगर आप परेशानियों और दुखों की चादर ओढ़ लेंगे, किसी के अंधेरे को अपने जिंदगी के अंदर तारी कर लेंगे, फिर खुशियों की किरण नहीं आएगी।
वाह वाह।
तो हम ये थोड़ी कह रहे हैं कि आपके परेशानी है तो आप जनाब वो धमाल डालते फिर हैं, झूमते फिर हैं, ये तो नहीं कह रहे हम। हम तो ये कह रहे हैं कि जितना आपको खुश होने का कोई मौका मिलता है
उस पे
आप पे परेशानी है, ठीक है, लेकिन खुशियां मुकद्दस भी तो हैं। आपको माली परेशानी, आपके अखराजात पूरे हो ही नहीं रहे खालिद भाई, लेकिन आपके बच्चे ने जो आपसे बात की मिसाल के तौर पर, ये आपको खुश कर गई। तो हम तो ये बातें कर रहे हैं यार, हम ये थोड़ी कह रहे हैं कि लोग कहें देखो यार इसका जनाब ये कबाड़ा निकला है कारोबार का और ये खुश फिर रहे हैं। ये इसलिए खुश फिर रहे हैं कारोबार का कबाड़ा निकला, घर का कबाड़ा नहीं निकला। तो थोड़ा सा अपना माइंड सेट करें, इंशाल्लाह सारा मामला सेट हो जाएगा। अल्लाह ताला मसाइल को हल फरमाए, दुआएं भी करें और कम से कम हमें मसाइल का सामना हो और खुशियां भी इसी के अंदर ही हमारे साथ इमर्ज रहेंगी। ऐसा नहीं है कि हम इसको पहले पूरे को खाली करें जिंदगी को गम और कुछ दुखों से, उसके बाद खुशियों का सैलाब लेकर आए,
ऐसा नहीं है। दुरुस्त फरमाया आपने,
ये तो जन्नत में ही होगा और आदमी इस बात को जो है ना वो तस्लीम कर ले कि मैं दुनिया में रहता हूँ और यहाँ दुख भी है परेशानी भी है
सुख भी है।
और अगर सिर्फ सुख का मुतलाशी है तो फिर काम ऐसे करे कि जन्नत में उसको जगह मिल जाए जहाँ सिर्फ खुशियां होगी गम नहीं होगा।
मदीना दुनिया में तो यूं साथ साथ चलेगा। यहाँ एक बात और भी काबिले गौर है और वो ये है कि जो मैंने एक महसूस किया, सर आप तीनों मुबल्लिगीन हैं, इस पर उमर भाई भी गुफ्तगू फरमाना चाहें, मरहबा। अल्लाह तबारक बताला उस साहब अगर उसकी तरफ से बंदे के ऊपर जो है वो कोई आजमाइश आती है ना जी, तो उस आजमाइश से निकलने का भी कोई रास्ता बनने को मिल जाता है
जी।
बिल्कुल,
मैंने काफी लोग देखे हैं साहब जिनको एक मुस्तकिल परेशानी उनकी जिंदगी में ऐड है, लेकिन उसके साथ साथ उनकी जिंदगी में माली एतबार से देखें आप तो वो बड़े हैंडसम है। और वो बाज वक्त वो कह रहे होते हैं कि ये जो हम माली एतबार से अच्छे जा रहे हैं हमारे इस बच्चे की वजह से, यानी बच्चा बीमार है या वो डिसेबल है या कोई भी उसका प्रॉब्लम है तो वो यूं लोग महसूस कर रहे होते हैं। आप कभी एक बात पे गौर फरमाएं, जो नाबीना होगा ना उसकी उसके जो सेंस है ना छूने का सेंस, ये एक्स्ट्रा ऑर्डिनरी तेज होगा।
बिल्कुल होते
एक्स्ट्रा ऑर्डिनरी तेज होगा, ब्रेल लैंग्वेज पढ़ते हैं ना नाबीना लोग जो होते हैं, आम इंसान का उतना तेज नहीं होगा। तो रब तबारक वतारा ने जो दुनिया बनाई है ना इसमें एक तवाजुन एक बैलेंस जो है वो कायम रखा है। हर चीज एक सिस्टमेटिक अंदाज में क्या है चल रही है। तो एक चीज अगर कम होती है तो दूसरे एतबार से बंदे के पास कुछ क्या होता है इजाफा भी होता है। तो मसला यह है कि जब तक हम उस कमी को देखते रहेंगे तब तक परेशान रहेंगे और जब उसके साथ साथ कोई इजाफा भी है उसको भी देखेंगे तो हालात क्या हो जाएंगे जो कुछ बैलेंस की तरफ जाएंगे। आप देखें नाबीना लोग जो होते हैं सर उनकी आवाज आप देखें लाजवाब आवाज होती है उनकी, यानी ये तजर्बा शुदा बात है। चाहे उनका वोकल उसकी मिठास के दबार से आप देख लें, आवाज की जो है वो उसकी बड़ाई और ऊंचाई के पिच हाई के दबार से को देख लें, वाकई उसमें एक होता है। यूं ही बाज औकात जो गूंगे बहरे होते हैं उनका जहन बहुत तेज होता है। मैं सर एक बैंक में गया तो वो जहां मामला था जो भी करना था तो वहां जो आदमी बैठा हुआ था ना जी उसने मेरे साथ बात कोई नहीं की।
अच्छा,
वो जो भी था वो कागजात थे उस पे साइन वगैरह हो रहे थे यूं भी जो था वो मामला तो वो किसी ने बर वो मैंने गौर किया वो जो उनके साथ बैठा हुआ आदमी है ना उससे भी बात नहीं की उसने। वहां से फिर वो मेरा वो जो काम था वो जो दिया उसने मोहर लगा के वो वापस कर दिया फिर मुझे दूसरी कुर्सी पे भेजा। तो मैंने कहा ये बड़े खामोश हैं,
हैरत हुई ना।
हाँ जी, तो उन्होंने कहा कि ये असल में डेफ एंड डम है।
अच्छा,
यानी ये ना सुन सकते ना बोल सकते हैं, लेकिन आप देखिए बंदा कहां बैठा हुआ है,
काम पोस्ट पे बैठा,
एक पोस्ट पे बैठा हुआ ना कुर्सी पे बैठा हुआ, क्या है अल्लाह ने सलाहियत भी दी है दिमाग शार्प रखा है। तो बाज़ औक़ात जब इंसान यूं सोच रहा होता है कि मेरी जिंदगी के अंदर कोई प्रॉब्लम आ रही है तो उसके साथ साथ कोई जो है ना वो इजाफा भी हो रहा होता है किसी एतबार से। पैसे की कमी है, सेहत बिल्कुल पूरी, कोई ब्लड प्रेशर नहीं है, कोई जनाब अली शुगर नहीं है, कोई कोलेस्ट्रॉल बढ़ा हुआ नहीं है, कोई जिगर की खराबी नहीं है, कोई मेदे की खराबी नहीं है, कोई बीमारी नहीं है अल्लाह की रहमत से, तो ये भी क्या है, पॉजिटिव है। और अगर ये कहा जाए कि जी आपको एक अरब रुपया जो है ना वो दे देते हैं, साथ में आपका जिगर भी खराब हो जाएगा, आपका मैदा भी खराब हो जाएगा, दिल का एक वाल भी बंद हो जाएगा, मुझे बताएं कौन हाथ रखेगा उसके ऊपर? कोई भी अक्लमंद बंदा हाथ नहीं रखेगा, जिसकी अकल सलामत है वो तो ये डील कबूल नहीं करेगा, क्योंकि लोग सारे पैसे खत्म, लोगों के लोग खत्म हो जाते हैं फाइनेंशियल एतबार से, किस पर? इलाज करवाने पर। यानी ये कैफियत लोगों की हमने देखी है कि गाड़ियां बिक गई, घर बिक गए लोगों के, किस पे? बच्चे का इलाज करवा रहे। तो इस एतबार से शुक्र तो अदा करें कि मुझे बीमारी कोई नहीं, खर्चा एक्स्ट्रा जब मेरे ऊपर नहीं करना पड़ रहा, और अगर बीमारी भी है तो मेरे से ऊपर भी बीमार बहुत पड़े हुए हैं। कभी आप जाके देखें इमरजेंसी का हाल देखें, आपको किसी गवर्नमेंट हॉस्पिटल की इमरजेंसी में चले जाए, टीएचक्यू या डीएचक्यू में चले जाए, पता लग जाएगा दो और दो कितने होते हैं, चार का ही पता चल जाएगा, एक का भी पता चल जाएगा, सिफर का ही पता चल जाएगा, ये सारे दो और दो के साथ मिलकर ही बनते हैं। दो और दो को जमा कर दो तो चार बन जाएंगे, दो और दो को माइनस कर दो सिफर बन जाएगा, और दो को दो पे डिवाइड कर दो तो एक रह जाएगा, ये सब समझ में आ जाएगा। अल्लाह हमारे हाल पे रहमत फरमाए, अल्लाह का शुक्र अदा करें, शुक्र गुजार बने, सड़गल मिजाज ना बने, खुशियां जो मिल रही हैं उनको अच्छे अंदाज के अंदर, शरीयत मुताहरा के दायरे के अंदर जो है वो रह करके बंदा उनका सेलिब्रेशन भी करे, कोई हर्ज वाली बात नहीं। अल्लाह हम सबको अमल की तौफीक अता फरमाए, और हम सब की हाल पे अल्लाह अपना करम फरमाए, और हमें अल्लाह तबारक व तआला ईमान पर साबित कदमी अता फरमाए, और कल अल्लाह बेहिसाब बख्शिश की खैरात अता करके जन्नत में बेहिसाब दाखिला अता करके, महबूब की शफात अता करके, महबूब की दुआओं का समर हमें अता करके, अल्लाह हमें भी, हमारी आल औलाद को भी, और आप जो मदनी चैनल देख रहे हैं आप सबको भी खुश फरमाए। आमीन बिजाह तहा व यसीन सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। सलाम पढ़ते हैं।
Ya Nabi Salam Alayka Ya Rasul Salam Alayka Ya Habib Salam Alayka Salawat